بسم اللہ الرحمن الرحیم. صحیح بخاری کا ہم مطالعہ کر رہے تھے, تو آج ہم نے اس کے ایک نئے چیپٹر کا آغاز کرنا ہے, کتاب الاحکام. احکام سے مراد یہاں پہ فقہی احکام نہیں ہے, یہاں احکام حکم کی جمع, اور اس سے مراد فیصلے ہیں, وہ فیصلے جو کہ ہیڈ آف دی اسٹیٹ کی طرف سے ہوتے ہیں, وہ فیصلے جو کہ ایڈمنسٹریشن کی طرف سے ہوتے ہیں, ریاست کی, اسٹیٹ کی ایڈمنسٹریشن کی طرف سے, جنہیں اولوالامر کہتے ہیں, یا وہ فیصلے جو کہ قاضی کرتے ہیں, ججز کرتے ہیں. تو یہاں احکام سے مراد فیصلے ہیں. تو کتاب الاحکام کا تعلق آپ یوں کہہ لیں کہ ہمارے جوڈیشری سسٹم سے ہے, اگر ہم اس کو تھوڑا سا لنک کرنا چاہیں عصر حاضر سے. ظاہری بات ہے احادیث سے ہم نے رہنمائی لینی ہے عصر حاضر میں, تو یہ ضروری ہے کہ ہم اس کو تھوڑا سا لنک کریں. وعلیکم السلام. دوسرا جو ہے اس کا تعلق ہمارے پولیٹیکل سسٹم سے ہے, سیاسی نظام سے بھی بنتا ہے, اگرچہ زیادہ جو ہے وہ احادیث کی کتابوں میں کتاب الامارہ آ جاتا ہے, جس کا پولیٹیکل سسٹم سے تعلق براہ راست بن جاتا ہے, لیکن بہرحال کتاب الاحکام کا بھی بنتا ہے. تو پہلا باب کیا ہے؟ باب قول اللہ تعالیٰ, اطیع اللہ و اطیع الرسول و اولی الامر منکم. اللہ تعالیٰ کا یہ قول کہ اللہ کی اطاعت کرو, رسول کی اطاعت کرو, اور اولو الامر کی اطاعت کرو. اولو الامر کے معنی دو کیے گئے ہیں. عام طور پہ یا میجورٹی نے اس کا معنی کیا ہے کہ اولو الامر سے مراد وہ لوگ ہیں کہ جنہیں ریاست میں کوئی اتھارٹی حاصل ہے, یعنی یہ ایڈمنسٹریٹو پوزیشنز ہیں ریاست میں, اولو الامر سے مراد ہیں. جیسے آج کل آپ کہتے ہیں کہ جی پرائم منسٹر ہے, ٹھیک ہے, اسی طرح سے وزیر اعلیٰ ہے, یا اور جو وزراء ہیں, یا ان کے نیچے پھر آپ آ جائیں تو افواج پاکستان آ جاتی ہیں, یا پھر پولیس کا محکمہ آ جاتا ہے, یہ سب اس میں آ جاتے ہیں جو ریاست میں کہیں کسی نہ کسی ریاست کی اتھارٹی کو کیا کر رہے ہیں, ایکسرسائز کر رہے ہیں. اصل اس کی تفسیر یہی ہے. بعض اہل علم نے جو ہے اس سے مراد علماء بھی لے لیا, لیکن وہ بظاہر تکلف محسوس ہوتا ہے. وہ ایک اعتبار سے علماء مراد لیا جا سکتا ہے, جبکہ علماء کے پاس ریاست کی طرف سے اتھارٹی ہو. مثال کے طور پہ ہمارے ہاں جو یہ رویت ہلال کمیٹی ہے, ٹھیک ہے, اب یہ اولو الامر میں آ جاتے ہیں. کیوں؟ اس کی وجہ یہ ہے کہ یہ ایک ریاستی ادارہ ہے, تو اس لیے ان کی اطاعت کا حکم ہے, وہ شامل ہے. نہیں, وہ لوگ جو کہ ریاست کی طرف سے کسی پوزیشن پر ہیں وہ اولو الامر سے مراد ہے. ہاں, مطلب جو ریاست کی طرف سے کوئی اتھارٹی, کوئی پاور ایکسرسائز کر رہے ہیں, اولو الامر سے مراد وہ ہیں. اولو الامر سے مراد کوئی شیخ صاحب نہیں ہے, کوئی پیر صاحب نہیں ہے, کوئی عالم دین نہیں ہے, کوئی فقیہ یا امام نہیں ہے. یہ بیسیکلی اصطلاح جو ہے وہ ہمارے سیاسی نظام سے متعلق ہے, پولیٹیکل سسٹم سے متعلق ہے. اس کی وجہ یہ ہے کہ خود اس لفظ میں غور کیا جائے تو اس میں امر کا لفظ بتا رہا ہے کہ یہاں یہ امر, ظاہری بات ہے عربی زبان کا لفظ ہے, ہم جانتے ہیں کہ جن کے پاس اتھارٹی ہے, آرڈر کا جو ہے وہ حکم ہے. ہاں, حکم دیں, حکم مطلب اس سے ہے نا اولو الامر, کہ جن کے پاس اتھارٹی ہے, صاحب اقتدار, صاحب اختیار, اگر ہم اس کا اردو میں بامحاورہ ترجمہ کریں تو صاحب اقتدار یا صاحب اختیار تو وہی ہے. مثال کے طور پہ آپ ایس ایچ او سے لے لیں, اوپر تک آئی جی تک چلے جائیں, ادھر سے آپ جو ہے وہ दूसरी तरफ से आ जाएं, ठीक है, एक आम वजीर से लेके प्राइम मिनिस्टर तक, तो ये सब उलुल अमर में आ जाते हैं। तो एक बात तो ये जहन में रखनी चाहिए कि उलुल अमर से मुराद जो है वो रियासत के इदारे के तहत जो लोग हैं वो आते हैं, आम लोग इससे मुराद नहीं। अगरचे बाज़ उलमा ने तशरी करते ही कह दिया कि आम उलमा को भी इसमें दाखिल किया जा सकता है, लेकिन ये बात दुरुस्त मालूम नहीं होती। सिर्फ उन्हीं उलमा को दाखिल किया जा सकता है कि जिनके पास रियासत की तरफ से कोई अथॉरिटी है या रियासत ने उन्हें कोई पावर दी है। जैसे चांद कमेटी के बारे में, रोयत हिलाल कमेटी के बारे में हमने कहा कि वो एक रियासती इदारा है, ठीक है। एक बात तो ये हो गई कि उलुल अमर से मुराद क्या है। दूसरी बात यह है कि अच्छा, जहां तक उलमा का मामला है ना, वहां दलील जो है वो दूसरी आयत है, फसलु अहले जिक्र इन कुंतुम ला तालमून, अहले इल्म से पूछ लिया करो अगर तुम्हारे इल्म में नहीं है। वहां पूछने का जिक्र है, उलमा के हवाले से जो रवैया सिखाया वो ये कि सवाल कर लिया करो। लेकिन जो हमारा सियासी निज़ाम है, जो उलुल अम्र हैं, वहाँ कहा कि हुक्म मानो। उसकी वजह यह है कि सियासी इंतशार का मतलब क्या है कि उम्मत की वहदत बरकरार नहीं रहेगी, ठीक है ना। मजहबी जो है इख्तिलाफ, इससे वहदत उस तरह से पारा पारा नहीं होती। मजहबी इख्तिलाफ एक जेन्युइन चीज़ है, ठीक है। लेकिन सियासी इख्तिलाफ जो है ना, ये इफ्तिराक उम्मत की तरफ ले जाता है, तो इसलिए सियासी इफ्तिराक से मना किया, मजहबी इख्तिलाफ से नहीं। तो वहां ये नहीं कहा कि तुम अपने उलमा की जो है ना वो बात मानो, वहां सिर्फ ये कि उलमा से पूछ लिया करो, तुम्हारा ये रवैया होना चाहिए। फसलु अहल जिक्र इन कुंतुम ला तालम, कि अहले इल्म से सवाल कर लिया करो अगर तुम्हारे पास इल्म नहीं है। हाँ, वहां ये नहीं है कि हुक्म नहीं दिया कि उनकी बात मानो। इसलिए देखिए ना, मुफ्ती भी जो बैठता है ना मदरसे में, वो कहता है मैं काजी नहीं हूं। हर मसलक को मुफ्ती यही कहता है कि मैं काजी नहीं हूं। मतलब काजी का फैसला नाफिज होता है, मुफ्ती का फैसला नाफिज नहीं होता। आप मुफ्ती के पास चले जाएं, वो कहे कि जी तलाक हो गई है, ये फैसला नहीं है, ये जजमेंट नहीं है कि जिसकी इम्प्लीमेंटेशन होगी। ये एक राय है, एक ओपिनियन है, और ये मुफ्ती हजरात को भी पता है कि ये एक राय है और वो इस बात को समझते हैं। हाँ, काजी का जो फैसला है कि तलाक हो गई है, ये जजमेंट है, ये नाफिज होगा, इसकी इम्प्लीमेंटेशन होगी, ठीक है। तो यहां पे एक बात तो ये है कि उलुल अम्र से मुराद असहाबे इक्तदार है। दूसरी बात ये है कि अल्लाह ताला ने जिन तीन की इताअत का हुक्म दिया, उनमें अल्लाह और उसके रसूल और तीसरा असहाबे इक्तदार और इख्तियार, लेकिन तीसरी की इताअत को जो है वो मशरूत किया। तीसरी की इताअत को मशरूत, कंडीशनल है, वो आगे रवायतें आ रही हैं, वो कंडीशनल है, वो मशरूत है अल्लाह और उसकी रसूल की इताअत के साथ। वो इसके साथ कंडीशनल है कि भाई अगर कोई साहिब इक्तदार, तुम्हारा अमीर, तुम्हें मासीयत का हुक्म देता है, नाफरमानी का हुक्म देता है, तो उसमें अल्लाह की इताअत तुम्हारे लिए जायज नहीं। हाँ, बगावत नहीं करनी, बस ये बात कही, बगावत नहीं करनी, इताअत ना करो लेकिन बगावत नहीं करो, क्योंकि बगावत से तो अब जहरी बात है कि सारा निज़ाम उलट जाता है ना, सिस्टम जो है वो तलपट हो जाता है। तो हज़रत अबू हुरैरा से रवायत है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया, मन आतानी फकत, जी जी, मशरूत ही डाल भी, उसमें दो चीजें हैं। एक तो यह है ना कि ये जो पीरों का और मशायख का, और हमारे यहाँ तो खैर जो बिगड़ा हुआ जैसे तसव्वुफ कहते हैं उसमें तो ये बहुत ज्यादा है कि वो मुरीद ये कहता है अपने पीर को, और इस पर बाकायदा शायरी मौजूद है कि अगर वो मुझे जो है वो ये हुक्म दे कि तुम अपनी जाय नमाज को शराब से रंगीन कर दो, तो मैं उसकी इताअत में ये भी कर लूँगा और फ़र्ज समझ के करूँगा। तो ये सूरत हाल है हमारे यहाँ, मतलब कि पीर साहब जो भी हुक्म दें, बज़ाहिर आपको खिलाफ शरीयत नज़र आए, वो किसी हराम काम का हो, तो फिर भी आपने मानना। ये वो इताअत है कि जो जहन्नुम में लेके जाने वाली है, ये आगे हदीस आ रही है, बिल्कुल वाज़ह है इसमें, ये जहन्नुम में लेके जाने वाली इताअत है, भले किसी की भी, हाँ ढाल भी ले।
हाँ
बाकी एक और बात है कि देखें, एक इताअत वो है जिसका अल्लाह ताला ने यहाँ पे हुक्म दिया कुरान में या हदीसों में, आगे हदीस भी आ रही है, ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम जिसने मेरे अमीर की इताअत की, तो ये तो वो है जो कि नज़म है एक पॉलिटिकल किसी इस्लामी रियासत का। एक इताअत वो होती है कि जो हम अपनी मर्जी से कबूल करते हैं, हम उसके भी पाबंद हैं, ठीक है, कॉन्ट्रैक्ट की वजह से। जैसे मिसाल के तौर पे मैं कहीं एम्प्लॉय हूँ तो मैंने कॉन्ट्रैक्ट साइन किया ना, ठीक है, तो अब मैंने वहां पे जाहिर बात है उनकी बात माननी है, कुछ रूल एंड रेगुलेशंस हैं, मैंने अगर यूनिवर्सिटी ज्वाइन की है तो उसके रूल एंड रेगुलेशन है, मैंने उनको साइन किया। इसी तरह अगर आपने कोई तहरीक या जमात ज्वाइन की है और उन्होंने आपसे कमिटमेंट ली है कि आपने ये करना है, तो आप उस कमिटमेंट की वजह से उसके पाबंद हैं। तो ये जो म्यूचुअल कॉन्ट्रैक्ट्स हैं हम उनके पाबंद हैं।
आप भी मैं तो कर ही करूंगा,
हाँ
तो फिर वो आप
हाँ
जन्म वाली बात,
हाँ धन्यवाद,
वो जन्म में जाने वाली बात,
ऐसे ही
आप पूछ
बिल्कुल ऐसे,
वो ता जन्म वाली
हाँ
बात।
वो जानना मिले। तो हजरत अबू हुरैरा रजी अल्लाह से रवायत है कि अल्लाह के रसूल ने फरमाया, मन आता नहीं फकद आता अल्लाह, जिसने मेरी इताअत की उसने अल्लाह की इताअत की, वो मन आसानी और जिसने मेरी ना फरमानी की फकद असल्ला, उसने अल्लाह की ना फरमानी की, वो मन आता अमीरी और जिसने मेरे अमीर की इताअत की फकद आता नहीं उसने मेरी इताअत की, वमन आसा अमीरी और जिसने मेरे अमीर की नाफरमानी की फकद आसानी उसने मेरी नाफरमानी। तो यहाँ अल्लाह के रसूल से सलम ये कह रहे हैं कि मेरा अमीर, तो इससे मुराद वही है कि बाद में आने वाले भी जो खिलाफत राशिदा का जैसे निज़ाम था उसमें जो खलीफा की तरफ से जो उमरा हैं उनकी इताअत भी लाजम, वो भी रसूल सलम की नाफरमानी में आएगी अगर वो मारूफ में इताअत है। लेकिन इन हदीसों को आम नहीं करना चाहिए, हम ये कह रहे हैं, ठीक है, जैसे हमारे यहाँ मशायख या उलमा या पीर जैसे आपने कहा ये हदीसें सुना के लोगों को जो है वो कहते हैं कि नहीं ये हमारी इताअत इसमें शामिल है, ये पॉलिटिकल सिस्टम के बारे में या किसी तहरीक और जमात के अमीर ये कहें कि ये जो है ना वो ये नहीं। हाँ वो ये कह सकते हैं कि भाई आप एक कमिटमेंट करके आए हो हमारे साथ, ये कमिटमेंट देखो आपने साइन की है इसको फुलफिल करो, वो बात ठीक है, वो कमिटमेंट हम किसी एनजीओ में चले जाएं किसी ऑर्गेनाइजेशन में चले जाएं, अल्लाह ताला ने कहा वउफू बिलाहद इन्नल्लाहा काना मसऊला, जो वादा तुमने किया मारूफ में रहते हुए, ठीक है, तुम्हारी ये सैलरी पैकेज होगा और उसे के अगेंस्ट तुम ये सर्विसेज दोगे, या फिर ये है कि तुम रदाकाराना तौर पे हमारे साथ इस तरह से काम करोगे, हमारे रूल्स एंड रेगुलेशंस को मद्देनजर रखते हो, वो फुलफिल करनी चाहिए, उसके बारे में सवाल होगा और उसके बारे में जो है वो भी सवाल कर सकते हैं, ठीक है, जिन्होंने आपको एम्प्लॉय रखा है तो अब आप उनको कहें कि भाई आपकी इताद मेरे ऊपर कहाँ पर है, सारा निज़ाम ही धर्म बड़म हो जाएगा, गड़बड़ हो जाएगी, ठीक है, तो वो इताद तो है ना, आपने अगर क्लास नहीं पढ़ाई तो वो आपसे पूछेंगे भी, आपकी सैलरी भी काटेंगे, सारा कुछ करेंगे, तो वो है, वो निज़ाम एक अलहदा से है, वो निज़ाम वजूद में आता है हमारी कमिटमेंट से। लेकिन इसमें तो कमिटमेंट जो है ना वही जो बैत है खलीफा की वही एक बड़ी कमिटमेंट है, ठीक है, जब आपने खलीफा की बैत कर ली तो अब वो खलीफा के जितने भी जो नाइबीन है ना उन सब की इताअत क्या हो गई, लाजिम हो गई, ये मुराद है।
जो
हाँ
ये आपके बात बताई उसकी
हाँ
जो
हाँ
अपनी जिंदगी जो अपने वीर को
हाँ
जो अपने
वो भी हो गए, वो भी हो गए, नेक्स्ट रवायत क्या है, हजरत अब्दुल्ला बिन उमर से है कि अन्ना रसूल सल्लल्लाहु अलैहि वसल्लम कहा, अल्लाह के रसूल ने फरमाया, अला कुल्लुकुम राइन, तुम में से हर एक क्या है, निगेबान है, चरवाहा है, वकुल्लुक मसूल उन अर्रईयत ही, और हर एक से उसकी रईयत के बारे में सवाल किया जाएगा, राया के बारे में। फल इमाम अल्लदी अलन्ना से राय, अब पहले तो बात हुई थी ना कि आम लोगों को मुखातब करके कहा गया कि तुम क्या करो अपने इमाम के हुकूक अदा करो, और इमाम का हक क्या है, ठीक है, जब तक वो अल्लाह की नाफरमानी का हुक्म ना दे उस वक्त तक हुक्मरान का या इमाम का हक क्या है, उसकी इताअत करना, ये हक तुमने अदा करना है, इस हक के बारे में कयामत वाले दिन सवाल होगा, ये इमाम का हक है। दूसरा, अब यहां पे बात हो रही है मामूम के हक की, यानी आम लोगों की पब्लिक की हुकूक की बात हो रही है, अब जारी बात है हुक्मरानों के हुकूक हैं तो राया के भी हुकूक हैं, رایہ کے حقوق کے بارے میں جو ہے وہ کیا اماموں کو متوجہ کیا گیا، حکمرانوں کو متوجہ کیا گیا، اماموں کے حق کے بارے میں، حکمرانوں کے حق کے بارے میں، رایہ کو متوجہ کیا گیا، وہی بات ہے کہ ایک دوسرے کے حقوق ادا کرو. فل امام الذی علی الناس راعٍ وہو مسئول عن رعیته، بس وہ امام جو لوگوں کے اوپر نگہبان ہے، ٹھیک ہے، جیسے کوئی پریزیڈنٹ ہے، پرائم منسٹر ہے، تو اسے اس کی رعیت کے بارے میں سوال ہوگا قیامت والے دن، اللہ تعالیٰ پوچھیں گے کہ ان کے حقوق تم نے ادا کیے کہ نہیں. والرجل راعٍ علی اہل بیتہ، اسی طرح گھر والے سے سوال ہوگا آدمی سے اس کے گھر والوں کے بارے میں، جیسے باپ ہے گھر میں بڑا ہے تو اس سے اس کی رعیت کے بارے میں سوال ہوگا، بیوی بچوں کے بارے میں. وہ مسعول عن رعیتی والمرأۃ راعیۃ علی اہل بیت زوجہا، اور جو بیوی ہے یا عورت ہے وہ اپنے شوہر کے گھر میں مطلب مسئول ہے، اس کی نگہ بان ہے. وولدہ، اور اس کی اولاد کی، تو بیوی سے جو ہے وہ اس کی، آپ کہہ لیں کہ جو شوہر کا روپیہ پیسہ ہے یا شوہر کی جو اولاد ہے اس کے حوالے سے سوال کیا جائے گا کہ اس نے ان دونوں کے حوالے سے کوئی غفلت تو نہیں برتی. اگر شوہر نے اپنا گھر بار اپنی بیوی پہ چھوڑا ہے، ٹھیک ہے، اپنے بچے اولاد جو ہے ان کی تربیت اپنی بیوی پہ چھوڑی ہے اس بنیاد پہ کہ میں اس کا نان نفقے کا خرچہ اٹھا رہا ہوں، اس کی ذمہ داری لے رہا ہوں، ٹھیک ہے، تو یہ حقوق ہے نا. وہی ہے مسئولت نان ہو، تو وہ عورت جو ہے اس سے اس کے بارے میں سوال کیا جائے گا. وعبد الرجل راعٍ علی مال سیدہ، اور اسی طرح آدمی کا جو غلام ہے وہ اپنے مالک کے مال پہ نگہبان، جو خادم ہے نوکر ہے وہ بھی نگہبان ہے. جیسے انسان نے جو ہے وہ اپنے لوگ رکھے ہوتے ہیں اپنے مختلف کام کرنے کے لیے، ٹھیک ہے، آفیسز وغیرہ میں، تو وہ ہوا مسئول عنان، اس سے بھی سوال ہوگا کہ تم نے مالک کی جو ہے وہ اس جو اس نے تمہیں اتھارٹی دے رکھی تھی اس کو تم نے مس یوز تو نہیں کیا، غلط استعمال تو نہیں کیا، اس میں خیانت اور کرپشن تو نہیں کی. الا فکلکم راعٍ وکلکم مسئول عن رعیتہ، تو ایک عمومی بات کر دی آپ سلم نے کہ ہر ایک تم میں سے نگہبان ہے اور ہر ایک سے اس کی رعیت کے بارے میں سوال ہوگا. کالج کا پرنسپل ہے تو اس کے کالج کے بارے میں سوال ہوگا، کوئی یونیورسٹی کا وائس چانسلر ہے تو اس کے بارے میں، کوئی فیکٹری کا اونر ہے تو اس سے اس کی رعیت کے بارے میں سوال ہوگا کہ ان کے حقوق اس نے ادا کیے کہ نہیں کیے. تو مطلب چھوٹے سب سے چھوٹا یونٹ تو ایک خاندان ہے نا، تو خاندان میں شوہر سے بھی سوال ہوگا اور بیوی سے بھی سوال ہوگا، تو ہر ایک ہی نگران ہے، ہر ایک ہی نگران، ہر ایک سے مطلب ہم میں سے ہر ایک ایک رول پلے کر رہا ہے نا، تو اس کے ذمے جو ڈیوٹیز اسائن کی گئی ہیں ان ڈیوٹیز کو اس نے پورا کیا کہ نہیں کیا، اس کے حوالے سے اس سے جو ہے وہ سوال ہوگا. یہ بیسیکلی بات یہاں پہ حدیث میں ہو رہی ہے. تو گویا کہ اپنے جو ماتحت ہیں ان کے حقوق کو ادا کرنے میں انسان کو جو ہے وہ اللہ سے ڈرتے رہنا چاہیے، یہ بات، اور جو ماتحت ہیں انہیں بھی اپنے حکمرانوں کے حقوق ادا کرنے میں اللہ سے ڈرتے رہنا چاہیے، اور جس کے ذمے جو ذمہ داریاں ہیں وہ ان ذمہ داریوں کو پوری طرح سے نبھائیں. حضرت عبداللہ بن اچھا زہری سے روایت ہے، کان محمد بن جبیر بن متم یحدث انہ بلغ معاویہ، محمد بن جبیر بن متم یہ کہتے ہیں کہ حضرت معاویہ کو یہ خبر پہنچی، امیر معاویہ مراد ہے رضی اللہ عنہ، وہ عندہ فی وفد من قریش، جبکہ وہ حضرت امیر معاویہ کے پاس بیٹھے تھے اور قریش کا ایک وفد بھی موجود تھا. ان عبداللہ بن عمر، یعنی عبداللہ بن عمر بن العاص، یہ بھی صحابی، یحدث، وہ ایک حدیث بیان کر رہے ہیں، انہ سیکون ملکن، کہ ان قریب جو ہے وہ ایک بادشاہ ہوگا، من قحطان، قحطان قبیلے سے. اصل میں جو عرب ہے نا، اس بات کو سمجھنے کے لیے یہ چیز ذہن میں رکھیں کہ عرب تین قسم پر ہیں، ایک جنہیں کہتے ہیں عرب بائدہ، مطلب وہ مٹ گیا، ختم ہو گیا، قوم عاد، قوم سمود، وہ تو ختم ہو گیا نا. اب اس کے بعد جو عرب ہیں وہ دو قسم کے ہیں، ایک وہ ہیں جنہیں کہتے ہیں عرب عاربہ، یعنی پیور عرب. پیور عرب جو ہے نا یہ اصل میں یمنیز ہیں، ہاں ان سے اصل عرب یہی ہے، پیور عرب یہ یمن والے، یہ ملکہ قوم سبا اور جن کا تذکرہ قرآن میں بھی آیا، سد مارب والے، یہ جو یمنی تھے نا، پھر یہ اصل میں قحطانی کہلاتے ہیں، یعنی ان کے جد امجد کا نام قحطان تھا، اس سے یہ قحطانی کہلاتے ہیں. ان کے آگے بہت سے قبیلے ہیں، جیسے بنو ازد ہیں، پھر اوس و خزرج بھی انہی میں سے ہیں، بنو قحطان میں سے ہیں، یعنی پیور عرب میں سے. फिर ये यमन से निकले हैं ना तो फैल गए ना, तो यमन की भी तारीख बहुत पुरानी है। मतलब अक्सर बेशतर अंबिया यहां आते रहे यमन के गिर्दो नवा में। दूसरा जो है ना ये अरबी मुस्तारबा जिन्हें कहते हैं, ये प्योर अरब नहीं है। मतलब जिसे कहते हैं ना इन्होंने अरबियत उधार ली हुई है, ठीक। ये असल में ये लोग हैं, ये हिजाज के और ये इस इलाके के लोग। हाँ, उधार लेने से मुराद ये है कि असल में हजरत इस्माइल जो है ना वो प्योर अरब नहीं है, ठीक है। तो हजरत इस्माइल जब यहाँ आए थे ना तो ये सारे तो हजरत इस्माइल की बेसिकली औलाद है ना, तो हजरत इस्माइल में से फिर बनु अदनान, तो ये सारे असल में बनु अदनान है। तो एक तरफ काहतानी अरब है, दूसरी तरफ अदनानी अरब है। अदनानी अरब ये सारे हिजाज वाले, ये अदनानी अरब कहलाते हैं। इन्हीं में कुरैश हैं, फिर कुरैश इन्हीं में से हैं। हाँ वही हो जाता, वही हो जाता है। हाँ हाँ ऐसे ही, ऐसे ऐसे ऐसे। लेकिन इस बात को जरा समझने के लिए ना हम इस तारीख की तरफ जा रहे हैं, क्योंकि आगे तबसरा बड़ा सख्त किया हजरत अमीर मुआविया ने। इन्होंने कहा हजरत अब्दुल्ला बिन अमर ने कि अनकरीब एक बादशाह गुजरेगा, बड़ा बादशाह, जो कहतानी होगा। यानी कहतानी से मुराद बनु कहतान में से होगा, बनु अदनान में से नहीं। ये तो अदनानी थे ना सारे, बनु अदनान वो थे जो हजरत इस्माइल की नस्ल में से हैं, मक्का हिजाज और ये कुर्ब जवार के तो लोग। तो अब कुरैश अदनानी है, और आप सलम की आगे हदीसें आ रही हैं जिसमें आप सलम ने कहा कि खलीफा कुरैश में से होगा। तो जब हजरत अब्दुल्ला बिन आमर ने ये बात की कि अनकरीब एक बड़ा बादशाह आएगा जो कि कहतानी होगा यानी यमनी होगा, तो अब इन्हें लगा कि ये बात कहीं और जा रही है, ठीक है। फ़ग़ाज़िबा, तो हजरत अमीर मुआविया गुस्से में आ गए। फ़क़ामा, खड़ी हुई, फ़ासना अल्लाह, अल्लाह की हमदो सना बयान की, बिमा हुआ अहलू, जिसके वो अहल है। सुम्मा क़ाल, फिर कहा, अम्मा बाद, फ़इन्नो बलगनी, मुझे ये बात पहुंची है, अन्न रिजाल मिनकुम युहद्दिसून अहादीस, तुम में से कुछ लोग ऐसी हदीसें बयान करते हैं, लैसत फी किताबिल्लाह, जो अल्लाह की किताब में नहीं, ठीक है। वला तुसरु अर्रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, और ना ही अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से वो मरवी हैं। पंखा चला दे मेरे पास, गर्मी हो जाएगी, लाइट आ जाती है तो एक इधर का भी चला दें। हाँ नहीं, उधर से राइट साइड से, जी जी हाँ, लेकिन हदीसें तो हो, हाँ हाँ ऐसा ही है, हाँ बिल्कुल ऐसे, हाँ नहीं फरमाए ऐसा ही बिल्कुल है। हाँ नहीं नहीं, जुबानी जुबानी, हाँ नकल हो रही थी बिल्कुल, हदीसें उस वक्त नकल हो रही थी, अभी लिखी नहीं गई थी हजरत अमीर मुआविया रजी अल्लाह अन्हु के दौर में भी, और उन्हें पता था कि ये हदीस है ये नहीं। वला तुसर वा रसूल सल्लम, और ना ही ये बातें अल्लाह के रसूल सल्लम से मरवी हैं। अच्छा, यहाँ पे असल में हजरत अब्दुल्ला बिन अमर बिन अल आस ने जो बात बयान की थी ना वो किसी हद तक ठीक थी, लेकिन वो बात अधूरी थी, वो बात आगे आ रही है मुकम्मल बात, ठीक है। क्या हुआ, अच्छा डिसकनेक्ट हो गया, नेट का इशू होगा, वो चल रहा है अभी, अच्छा वो दूसरा चला ले मेरे ख्याल में, वला तुसरु अर्रसूल सल्लम, तो वो बातें ना तो अल्लाह की किताब में है ना अल्लाह के रसूलम से मरवी हैं। वह उलाएकुम जुहालो, और ऐसे लोग जो तुम में से ये बातें कर रहे हैं ये ना वाकिफ हैं। फैयाकुम मलामानी अल्लती तुजिल्लु अहलहा, बस ऐसी ख्वाहिशात से बच्चों के जो अपने मानने वालों को गुमराह कर देती हैं। فإنی سمعت رسول اللہ صلی اللہ علیہ وسلم, میں نے اللہ کے وسلم سے سنا, یقول آپ کہہ رہے تھے, ان ھذا الامر فی قریش, کہ حکومت جو ہے وہ قریش میں رہے گی, لا یعادیہم احد, اور کوئی بھی ان کی مخالفت نہیں کرے گا, الا کبہ اللہ فی النار, مگر اللہ تعالیٰ اس کو کیا کریں گے, اوندہ کر دیں گے جہنم میں یا آگ میں, علی وجہ اس کے چہرے کے بل, کہ اللہ تعالیٰ اسے چہرے کے بل اوندہ کر دیں گے, ما اقام الدین, جب تک کہ وہ دین کو قائم رکھے. آگے تو خیر انہوں نے کہا کہ یہ تابع نعیم عن ابن المبارک عن معمر عن زہری عن محمد بن جبیر, مطلب ایک اور سند سے بھی یہ روایت مروی. تو اب یہاں پہ یہ بات آئی ہے, اصل میں تو حضرت امیر معاویہ نے, وہ دو شاخیں تھیں نا, تو حضرت امیر معاویہ نے کہا کہ قریش میں ہوگی, آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ حکومت جو ہے وہ قریش میں رہے گی, یہ میں نے بات خود اللہ کے وسلم سے سنی ہے, اور قریش کون تھے, بنو عدنان تھے, ٹھیک ہے. تو انہوں نے کہا یہ بات تم کہاں سے لے آئے ہو کہ بنو قحطان میں جو ہے وہ ایک بادشاہ آئے گا, جبکہ میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم سے یہ بات سنی کہ یہ حکومت اور سیاست اور خلافت قریش میں رہے گی, ٹھیک ہے, اور جو ان کی مخالفت کرے گا اس معاملے میں, ان سے دشمنی کرے گا, تو اللہ تعالیٰ اس کو اوندہ کر دیں گے جب تک کہ وہ دین کو قائم کرے. ہاں یہ شرط ہے, ما اقام الدین, جب تک وہ دین کو قائم کرے. بہرحال اگر ہم تاریخ کا بھی جائزہ لیں تو یہ خلافت قریش میں رہی, بنو امیہ بھی قریش میں سے تھے, بنو عباس بھی قریش میں سے تھے, پھر اس کے بعد جو ہے وہ چل سو چل رہی ہو. نہیں نہیں یہ قریش نہیں تھے, عثمانی قریش نہیں تھے, ہاں بنو عباس قریش تھے. آپ یوں کہیں کہ یہ قریش کے پاس کوئی 700-800 سال رہی ہے, بلکہ یہ جو آج کل ہے نا آل سعود, یہ بھی قریش نہیں ہے, یہ قریش نہیں ہے. ہاں یہ ہیں عرب ہیں, بنو عدنان میں سے ہیں, یہ وہ کبھی, ہاں سلطنت عثمانیہ والے بھی قریشی نہیں ہیں, قریشی نہیں. تو ویسے تو ویسے بھی عرب نہیں ہے نا, وہ تو نان عرب ہیں, ویسے وہ عرب بھی نہیں ہے. ہاں وہ عرب ہیں, یہ بنو حنیفہ سے ہیں, بیسیکلی یہ بنو حنیفہ سے ہیں. بنو حنیفہ جو ہے نا یہ وہ قبیلہ تھا جس میں یہ مسلمہ کذاب پیدا ہوا تھا, لیکن یہ قبیلہ مسلمان ہو گیا تھا, تو معروف قبیلہ ہے عرب کا, معروف قبیلہ ہیں. یہ بھی عدنانی یعنی بنو اسماعیل میں سے ہیں, تو آل سعود جو ہے نا یہ ان میں سے ہیں, بنو حنیفہ میں سے ہیں, لیکن قریشی نہیں ہے, قریشی نہیں ہے. تو خیر قریش کے پاس جو ہے یہ سیاست یا سیاسی امور کی باغ دوڑ رہے گی جب تک کہ وہ دین کو قائم کرے, یہ مراد. اور جب جی 700-800 سال رہا ہے قریش کے پاس جو ہے نا, بنو عباس کی جو خلافت تک معاملہ ان کے پاس رہا ہے, پھر تتاری آ گئے. تتاریوں نے آ کے جب تباہی مچائی ہے, تو یہ بغداد جو ہے نا اس وقت کیپیٹل تھا بنو عباس کے دور میں, دارالخلافہ تھا, پھر وہ معاملہ ختم ہو گیا. نیکسٹ کیا, بابن العمراء من قریش. حضرت عبداللہ بن عمر سے ہے کہ اللہ کے وسلم نے فرمایا, لا یزال ھذا الامر فی قریش ما باقی منھم اثنان, کہ یہ امر یعنی مسلمانوں کا جو امر حکومت ہے, ٹھیک ہے, یہ خلافت جو ہے یہ قریش میں رہے گی جب تک ان میں سے دو شخص بھی باقی رہیں, لیکن پھر وہی شرط وہی ہے, ما اقام الدین, جو پچھلی حدیث میں آ گئی, جب تک وہ دین کو قائم کرنے والے ہوں نا, تو آپ صلی اللہ علیہ وسلم نے کہا کہ خلافت انہی کو دو. جب معاملہ ہوا تھا نا آپ صلی اللہ علیہ وسلم کی رحلت کے بعد سقیفہ بنی سائدہ میں, تو وہاں انصار نے کہا تھا نا کہ خلیفہ ہماری طرف سے ہونا چاہیے, تو وہاں پہ بھی حضرت ابو بکر صدیق رضی اللہ عنہ نے یہی حدیث بطور دلیل پیش کی تھی, کہ آپ صلی اللہ علیہ وسلم فرمایا خلافت جو ہے وہ میرے بعد قریش میں ہو. اس کی وجہ یہ تھی کہ قریش کو ایک سیاسی حیثیت حاصل تھی, تو اب وہ مقام الدین کی جب شرط ختم ہوئی تو ویسے ان کی خلافت اور قیادت اور سیادت بھی ختم ہو گئی. لیکن آپ صلی اللہ علیہ وسلم نے ایک بات کہی ہے کہ جب تک دو لوگ بھی باقی ہوں گے نا پھر بھی, تو یہ بات بڑی اہم ہے, मतलब इसको सिर्फ कुरैश के साथ नहीं जोड़ना चाहिए, इससे हमें जो है वो अपने आजकल की जो खास तौर पे उमूर हुकूमत है उनमें भी रहनुमाई लेनी चाहिए कि हसब नसब की बड़ी अहमियत है, हसब नसब की बड़ी अहमियत है इसके अंदर सियासी उमूर में या हुक्मरान और खलीफा बनाने में, क्योंकि ये जो हसब नसब होता है ना ये इंसान के अंदर ऐसी क्वालिटीज पैदा करता है विरासती तौर पे। अब कुरैश जैसे बहादुरी शुजात, ठीक है, अब उनकी जो औरतें थी वो भी माशाल्लाह थी, ऊंट दौड़ाती थी, घोड़े दौड़ाती थी, मर्दों के तो कहने ही क्या थे। फिर जो है सखावत, फिर मेहमान नवाजी। तो एक हुक्मरान जो है उसमें जो क्वालिटीज मतलूब हैं, तो अब एक तो यह ना कि इंसान वो मेहनत करके पैदा करे, लेकिन यह है कि कुछ वो जो क्या नाम था उसका, नवाब अब काला बाग, उसके बारे में ये जुमला बहुत मारूफ है ना, तो वो वहाँ बंगाल में भी मेरे ख्याल में रहे थे एज अ गवर्नर बांग्लादेश में। तो वहाँ जब वो भर्तियाँ करते थे ना तो बड़ी खानदान ऊपर तक जो है वो उसका फरोलते थे, तो किसी ने पूछा कि खानदान का इससे क्या ताल्लुक है, तो कहते थे हम कुत्ता भी रखते हैं तो वो भी ये देख के रखते हैं कि ये नस्ली है कि नहीं। अरबों का ये मिजाज था, घोड़े की जो है वो नस्ल देख के जो है वो घोड़ा रखते थे, क्योंकि फर्क होता था बहरहाल फलां नस्ल का घोड़ा है, उसकी अपनी एक उठान, उसकी अपनी जो है वो एक चाल होती थी। तो ये बहरहाल चीज है, बाज़ अहले इल्म ने भी इससे इस्तदलाल किया है कि कुरैश जो है ना एक तो कबीला है और एक यह है कि कुरैश से मुराद कुछ खसूसियात हैं। ये जो आप सल्लम फरमाया ना कि अगर दो लोग भी उनमें बाकी होंगे ना कितना मुबालगा है, फिर भी उन्हीं में से खलीफा बनाना जब तक दीन कायम करते रहे, दूसरी ऑप्शन की तरफ ना जाना। उसकी वजह वो सिफात हैं जो कबीला कुरैश में थी, और वो अब जहरी बात है नस्ल दर नस्ल पैदा होती है, मुझे कहते हैं शेर का बच्चा। हाँ, बनु हाशिम के अलावा भी कुरैश है, बिल्कुल है, कुरैश बहुत बड़ा कबीला है। हाँ, उसमें से ये खानदान है, बनु हाशिम तो एक खानदान है। हाँ, वो अलग है, बनु उमैया वो सारे कुरैश में से, उमैया तो हाँ वो बेसिकली जो उमैया है ना, उमैया ये कजन थे हाशिम के, जो आप सल्लम के परदादा थे उनके ये कजन है। तो वो ऊपर चल के, ये कुरैश तो बहुत ऊपर चल के आता है, इसमें जो है वो ये बनु तैम भी आ जाते हैं जो हजरत अबू बकर का कबीला है, बनु अदी भी आ जाते हैं जो हजरत उमर का कबीला है, ये भी कुरैश में है, ये भी कुरैश में है। हाँ, ये सारे कुरैशी, सारे कुरैशी जी। देखिए शादी में भी ना मेरी राय यही है कि अल्लाह के सलम ने भी वैसे कहा है कि शादी चार वजूहात से होती है, ये नहीं कहा कि उस वजह से ना करो, बस ये कहा कि दीन को तरजीह दे दो, ये नहीं कहा कि इस वजूहात से जो हो रही है तो ये गलत हो रहा है। तो आप सलम फरमाए हसब नसब की वजह से भी होती है। तो बहरहाल देखें ना जो ख्वातीन, अब जैसे देखें कि हजरत हिंदा आई हैं जब आप सलम से बैत लेने के लिए, अबू सुफियान की बीवी, तो क्या जुमला कहा है उन्होंने, वो कुरान के जो अल्फाज है ना कि अल्लाह के रसूल सलम से बैत करो इस बात के ऊपर कि तुम बदकारी नहीं करोगी, तो उस पर उन्होंने अल्लाह के सलम से कहा था कि क्या शरीफ घराने की औरत बदकारी भी कर सकती है, क्या शरीफ घरानी की औरत बदकारी भी कर सकती है कि हम इस पे बैत करें। मतलब ये तसव्वुर ही नहीं है कि हसब नसब वाली औरत बदकारी करेगी, तसव्वुर ही नहीं। तो हसब नसब जो है ना कुछ खसूसियात पैदा करता है, इसमें कोई शक नहीं। जैसे देखे ना शेर का बेटा शेर ही होता है, लगड़ बगड़ ही पैदा करेगा। तो यही मामला है कि जो नसल दर नसल जो है ना, अब ये तो साइंटिफिकली भी है ना, मेडिकली भी है, कि ये जीन्स में चीज़ें ट्रांसफ़र होती हैं, चीज़ें ट्रांसफ़र होती हैं। तो इसलिए हसब नसब का शादी में भी ख्याल करना, मेरे ख्याल में तो ध्यान रखना चाहिए, ध्यान रखना चाहिए। ख़ानदानी औरत के अंदर बहुत सी ऐसी सिफात होती हैं हसब नसब वाली औरत में जो आपकी औलाद में आ सकती है। अब देखें ना, लोग मतलब जानवरों में इसका ध्यान रखते हैं, फलां नस्ल की गाय है और फ़र्क है ना, फ़र्क है कि नहीं है, फलां नस्ल का घोड़ा है। हाँ, इवन कि कुत्तों में देख लें, कुत्ता कुत्ता एक तो नहीं है ना, ठीक है। तो इंसान कैसे एक हो सकते हैं, ऐसा नहीं है, फ़र्क है, नस्ल नस्ल का फ़र्क है। तो इसका ध्यान करना चाहिए, ध्यान करना चाहिए। सारे कुरैशी थे, सारे कुरैशी। तो ये बेसिकली कुरैश से मुराद जो है सिफाते कुरैश है, यानी बाद में भी आने वाले जो लोग हुक्मरान बने, तो इसकी तरफ इशारा है कि उनमें सिफात जो है ना, यानी वो जैसे कहते हैं नस्ली होने चाहिए, नस्ली होने चाहिए। देखिए ना, एक बुजदिल आदमी जाके हुक्मरान बन जाएगा, एक कंजूस आदमी जाके हुक्मरान बन जाएगा तो लोग लानतान करेंगे उसके ऊपर, ठीक है। एक अय्याश जो है वो जाके हुक्मरान बन जाएगा, बहादरी जो है लोग उसको पसंद करते हैं, भले आपका मुखालिफ ही क्यों ना हो, आपका दुश्मन ही क्यों ना हो, लेकिन बहादरी एक ऐसी सिफत है कि आपके दुश्मन में भी होगी आप उसको अप्रिशिएट करेंगे, जैसा दिता था बाद। और बुजदिली आपके दोस्त में भी होगी ना, आप ना पसंद करेंगे, बुजदिल आदमी है, ठीक है। सखावत आपकी दुश्मन में भी होगी आप पसंद करेंगे, और कंजूसी बखीली आपके दोस्त में भी होगी तो आप ना पसंद करेंगे। तो इसलिए कुछ सिफात ऐसी हैं जो हुक्मरानों में होनी चाहिए, और वो कबीला कुरैश में थी कि मेहमान नवाज थे, बहादुर थे, सखी थे, ठीक है, फयाज थे, ये सिफात होनी चाहिए। और ये ख़ानदानी लोगों में होती हैं, ख़ानदानी लोगों में। हाँ, एक बंदे ने वैसे ही अपना ख़ानदान जो है वो मतलब गांव से आया और शहर में आके तख्ती लगवा ली सैयद की या मलिक और चौधरी की। अब गहरी बात है, वो तो नस्ल उसकी तो पीछे कोई और ही है ना। अब आपको उसमें वो सिफात नज़र ना आए, चौधरी का नाम नज़र आए, तो अब गहरी बात है। चलें जी, किताबुल अहकाम बाबु अजर मन कदाबिल। अच्छा, कुछ जो है ना बरादरियाँ हमारे यहाँ ऐसी हैं कि वो बरादरी से बाहर शादी नहीं करते। अच्छा, उनमें फिर सिफात वो ट्रांसफ़र होती रहती हैं जो ख़ानदानी होती हैं, लेकिन जहाँ मिक्सिंग हो जाती है ना, वहाँ वो मिक्स हो जाती हैं, वहाँ वो फिर मिक्स हो जाती हैं। तो कुरैश में ये मामला था, ठीक है। देखे ना, वो हजरत ज़ैनब की शादी नहीं चली ना, रज़ी अल्लाह अन्हु। बाब अजर मन कदा बिलहिकमा, उस शख्स के अजर जो कि अल्लाह की जो है वो हुक्म के मुवाफिक फैसला करे, हिकमत के साथ फैसला करे। मुमल्लम यहकुम बिमा अंज़ल्लाह फ़ौलाइकुमुल फ़ासिकून। और जो जी हाँ, तर्जमतुल बाब, इसमें इमाम बुखारी जो है वो एक कुरान की आयत लेके आए हैं कि मुमल्लम यहकुम बिमा अंज़ल्लाह फ़ौलाइकुमुल फ़ासिकून, कि जो लोग अल्लाह की शरीयत के मुताबिक, यानी बिमा अंज़ल्लाह से मुराद जो अल्लाह ने नाजिल किया, अल्लाह की वही किताब व सुन्नत कह लें, जो उसके मुताबिक फैसला नहीं करते तो वो लोग फासिक हैं, ठीक है। ऊपर कहा कि बाब अजर मन कदा बिल हिकमा, जिसने नाजिल करदा के मुताबिक फैसला किया उसके लिए तो सवाब है, और जिसने नाजिल करदा के मुताबिक फैसला नहीं किया उसके लिए गुनाह है। ये असल में साबित कर रहे हैं इमाम बुखारी ये आयत ला के, यानी उसका रिवर्स मफहूम भी वो पेश कर दिया ना। हाँ, वो भी लिपट जाएंगे, वो भी लिपट जाएंगे, ऐसा ही ऐसे। हाँ, ये दूसरा भी दरवाजा थोड़ा सा खोल लें, बल्कि पिछले पंखे भी चला लें। इससे मुराद ये है कि चैप्टर का जो टाइटल है, उनवान है, ठीक है। तो वो उनवान इसलिए बांधते हैं कि ताकि इमाम बुखारी की ये आदत है कि एक हदीस से मैं कुछ इस्तदलाल कर रहा हूँ, کوئی مسئلہ اخذ کر رہا ہوں تو جو میں مسئلہ نکال رہا ہوں نا تو وہ میں اوپر ٹائٹل میں بیان کر دوں گا, ترجمۃ الباب میں بیان کر دوں گا. ہاں اس لیے وہ پہلے دے دیتے ہیں, کیونکہ بعض اوقات جو ہے نا وہ صرف حدیثیں آپ نے جمع کر دیں اور ہو سکتا ہے وہ حدیث آپ پڑھیں اور آپ کا ذہن اس طرف نہ جائے, تو اس لیے وہ کیا کرتے ہیں کہ شروع میں اس کے اوپر ایک عنوان باندھ دیتے ہیں کہ اس حدیث سے یہ مسئلہ نکل رہا ہے, ذرا غور کرو تو تمہیں بھی سمجھ میں آ جائے گی. تو یہ بیسیکل عنوان عنوان. ہاں ججز بھی ہیں, ججز بھی ہیں بالکل, حکمران ہیں, ججز ہیں, سب اس میں. ہاں ہاں ٹائٹل ٹھیک ہے, ٹاپک عنوان, عنوان الباب آپ کہہ لیں, باب کا عنوان. ہاں ایسے ہی ایسے ہی. ہاں بالکل بالکل, اس کے مستحق. حضرت عبداللہ بن مسعود سے روایت ہے کہ اللہ کے وسلم نے فرمایا لا حسد الا فسنتین, کہ حسد جو ہے وہ دو لوگوں میں جائز ہے. ایک وہ آدمی جسے اللہ نے مال دیا, فسلطہ علی ہلاکتہ فی الحق, پھر اللہ نے اسے گویا کہ مسلط کر دیا اس بات پہ کہ وہ اس مال کو حق راستے میں خرچ کرے, صحیح جگہ پہ خرچ کرے. بہت سارے خرچ کرنے والے ہوتے ہیں لیکن صحیح جگہ نہیں خرچ کرتے, فضول خرچ ہوتے ہیں. تو ایک تو وہ ہے, اس سے حسد جائز ہے. اور دوسرا وہ کہ جسے اللہ نے حکمت دی ہے اور اس کے مطابق وہ فیصلہ کر رہا ہے اور اس کے مطابق لوگوں کو اس کی تعلیم دے رہا ہے. تو حسد دو طرح کا ہے, ایک وہ ہے کہ جو کہ جائز نہیں. ناجائز حسد کیا ہے کہ یہ مطلب خواہش کرے کہ جو نعمت اللہ نے میرے بھائی کو دی ہے وہ اس سے چھن جائے اور مجھے مل جائے, یہ حسد جائز ہے. اور جائز حسد کیا ہے جسے منافست بھی کہتے ہیں, جائز حسد یہ ہے کہ بعض لوگوں نے اس کو کہا ہے کہ یہ رشک بھی کہلاتا ہے, یا اللہ میرے بھائی کے پاس یہ نعمت ہے مجھے بھی یہ نعمت مل گئی. تو دو چیزوں میں حسد جائز ہے, ایک وہ کہ جو سخی آدمی ہے رشک ہی کریں گے بالکل ایسے, تو ایک وہ آدمی ہے کہ جسے آپ کہیں کہ جی بس جو اللہ نے اسے مال و دولت دی ہے وہ لے کے چوراہے پہ کھڑا ہو گیا, بانٹی جا رہا ہے بانٹی جا رہا ہے بانٹی جا رہا ہے. اور ایک وہ ہے جسے اللہ نے علم دی ہے, حکمت دی ہے, اور وہ علم لے کے جو ہے وہ اس کو بانٹی جا رہا ہے, اس کے مطابق لوگوں کے درمیان فیصلے بھی کر رہا ہے ٹھیک ہے, اور اس علم کی لوگوں کو تعلیم بھی دے رہا ہے, یعنی لوگوں کے مسائل بھی حل کر رہا ہے اس علم سے اور اس کی تعلیم بھی دے رہا ہے. تو ان دو لوگوں پہ جو ہے وہ حسد جائز ہے. تو یہاں اجر کا بات آ گئی نا, اجر ہے اس کا. ہاں یا حکمت کے الفاظ, یا حکمت کے, لیکن آگے آ گیا نا وَيُعَلِّمُهَا, اس حکمت کی وہ تعلیم بھی دے رہے, تو تعلیم کے الفاظ بھی آ گئے. ایک تو فیصلہ کر رہے ہیں نا, دو باتیں ہیں نا, ایک تعلیم ہے اور ایک فیصلہ ہے. فیصلہ جسے ہمارے ہاں آپ کہہ لیں کہ جی قاضی فیصلہ کرتا ہے, یا مفتی فیصلہ تو نہیں کرتا لیکن یہ کم از کم فتویٰ دے دیتا ہے. وہ فتویٰ بھی ایک طرح سے کیا ہوتا ہے, اگر وہ دونوں پارٹیز اس کو ماننا چاہیں تو ان کے ڈسپیوٹ میں ایک طرح سے فیصلہ بن جاتا ہے. ایسے ہی جو حکمت اللہ نے دی وہ دوسروں کو بھی سکھائے. باب السمع وطال الامام ما لم تکن معصیہ, یہ وہی بات آ گئی کہ سمع طاعت ہے امام کی اس وقت تک جب تک معصیت نہ ہو. حضرت انس بن مالک سے ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اسمع واطیعوا, سنو اور اطاعت کرو. وان استعمل علیکم عبد حبشی, اگرچہ تم پہ کوئی حبشی غلام بھی سربراہ بنا دیا جائے. کأن رأسہ زبیبہ, گویا کہ اس کا سر جو ہے وہ ابھرے ہوئے انگور کی طرح, یعنی انگور کے دانے کی طرح, مطلب ایک ایسا آدمی جو بظاہر شکل و صورت میں بھی کبھی ہو, یعنی جس کو دیکھنا بھی انسان پسند نہ کرے. ایک تو یہ کہ ویسی حبشی نسل ہے, رنگت کالی ہے, اور دوسرا بناوٹ بھی ایسی ہے ٹھیک ہے, مثال کے طور پہ سر بھی اس کا ایسا ہے جیسے انگور کے دانے کی طرح, پھر بھی تمہیں جو ہے وہ اس کی کیا کرنی ہے, اطاعت کرنی ہے.
اب
हाँ वो आगे आ रही है ना बात, अभी तो उन्होंने तर्जमतुल बाब में पहली बात साबित की है, बाब उस समय वता लिल इमाम। पहली बात यह है कि इताअत बहुत जरूरी है, पहले तो इस पे जोर दे दिया, भले वो हबशी क्यों ना हो फिर भी तुम्हें उसकी इताअत करनी है, इमाम की इताअत करनी है। हाँ नहीं वो तो आगे बात आ रही है ना, वो आगे बात आ रही है, पहली बात तो ये है कि इताअत पे जोर दिया ना, यानी उसकी इताअत से तुम जान नहीं छुड़ा सकते। नहीं यहां असल में बात हो रही है व इनस्तो मिला अलैकुम अब्दुन हबशी, ठीक है, तो जो जैसे कहते हैं ना हेड ऑफ द स्टेट जैसे खलीफा था वो तो कुरैशी होगा, लेकिन जरूरी नहीं कि उसके मातहत सारे गवर्नर भी कुरैशी हों या सारे उमराए लश्कर भी कुरैशी। तो यहां भी ये बताया जा रहा है जैसे पीछे भी बात आई ना कि आप सल्लल्लाहु अलैहि वसल्लम मेरा अमीर उसकी भी इताअत लाजिम है ना, तो ये निचले लेवल के उमरा की बात हो रही है कि अगर तुम्हारे ऊपर जो है वो कोई गुलाम हबशी भी अमीर बना दिया जाए तो गोया कोई बड़ा है ना जो उसको अमीर बनाएगा, तो मातहत अमीर की बात हो रही है, उसकी भी तुमने क्या करनी है इताअत करनी। यानी अगर तुम कुरैशी हो, ठीक है, जैसे आप सलम ने जैसे बाज जो है ना वो सराया के अंदर हजरत उसामा बिन जैद को बना दिया, जैद बिन हारसा को बना दिया, अमीर बना दिया, तो आजाद करदा गुलाम थे वो। जी हाँ, हाशी में ये कह रहे हैं कि अदना से अदना अमीर की इताअत भी जरूरी है बशर्ते कि वो मासियत और नाफरमानी का हुक्म ना दे। और अरब जो थे ना वो निजामे इमारत को नहीं जानते थे, मतलब कबाइल थे आपस में लड़ते रहते थे, इसलिए रसूल सल्लम ने उन्हें अपने उमरा की इताअत और फरमाबरदारी की रगबत दी ताकि वो सुलह और जंग दोनों हालतों में अपने उमरा के ताबे रहें और अफरा तफरी फैलाकर इस्लाम के इत्तेहाद को पारा पारा ना करें। ठीक है, और दूसरी बात यह कि रसूल सल्लम ने हबशी के सर को खुश्क अंगूर से तशबीह दी है, इसको जबीबा जो है ना मुनक्का को कहते हैं ना, वो जिसे हम मेवा कहते हैं अपनी जुबान में, ठीक है, तो मेवे के जैसे मतलब उसका सर, इससे मुराद हकारत और कराहत में मुबालगा, यानी ऐसे सर वाला भी अगर तुम्हारे ऊपर अमीर बना दिया जाए तो तुम्हें उसकी इताअत करना, यानी अगर ऐसा शख्स भी मुकर्रर कर दिया जाए तो उसकी इताअत भी जरूरी है। इससे मुराद खिलाफत नहीं, क्योंकि खिलाफत तो सिर्फ कुरैश का हक है बशर्ते कि वो दीन की सरबुलंदी का अज़म किए हुए और हुदूदुल्लाह को अमली तौर पर नाफिज करने की पोजीशन में। हज़रत अब्दुल्लाह बिन अब्बास से है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन रा मिन अमीरी ही शैयन, जिसने अपने अमीर में कुछ ऐसा देखा जो अच्छा नहीं था, फकरिहाउ और उसने उसको नापसंद जाना, फल यस्बिर तो वो सबर करे, फइन्नहु लैसा अहदुन युफारिकुल जमा शिबरन, तुम में से कोई शख्स ऐसा नहीं है जो कि जमात से थोड़ा सा भी अलहदा हो, फयमूतो और वो मर जाए, इल्ला माता मीततन जाहिलियतन, तो वो जाहिलियत की मौत मरेगा। तो अमीर से जो है वो हाँ बंद कर दे, मेरे ख्याल में एसी चल रहे हैं, दरवाजे बंद कर दे और पंखे भी बंद कर दे। तो अमीर जमात से मुराद वही जो हमारा पॉलिटिकल सिस्टम है। तो मतलब हाँ वो जमात नहीं, नहीं आम जमातें मुराद नहीं है, जो किसी रियासत में जमातें होती हैं वो तो सो हैं, ठीक है बात ठीक। हाँ यहाँ मुराद जो है वो हुक्मरान जमात, तो हुक्मरान जमात जो है अगर उन उमरा में उन हुक्मरानों में कोई चीज़ तुम्हें नापसंद भी लगती है तो तुमने सब्र करना है, जमात से अलहदा नहीं होना। जमात से अलहदा होने से मुराद ये नहीं है कि उनकी हर बात माननी है, जमात से अलहदा होने से मुराद बगावत है, सरकशी नहीं करनी, बगावत नहीं करनी। उसका फिर अंजाम हमने देख लिया, अरब स्प्रिंग मतलब यमन में चार हुकूमतें बन गईं, सीरिया में चार हुकूमतें बन गईं, वो एहतजाज का कोई नतीजा नहीं। تو ما تمیتتن جاہلیتن، اس سے کیا مراد ہے؟ اس سے مراد یہ ہے کہ دور جاہلیت میں جیسے انارکی تھی، تو پھر انارکی پیدا کر کے تم مرو گے، جاہلیت کی موت. یعنی دوبارہ جو ہے اسلام نے آ کے کیا کیا، تمام عرب قبائل کو ایک وحدت میں پرو دیا تھا، ایک سیاسی وحدت میں. تو اگر تم نے یہ کام کیا، بغاوت شروع کر دی، تو پھر دور جاہلیت میں واپس چلے جاؤ گے جہاں قبائل آپس میں لڑ مر رہے تھے، سیاسی وحدت پارا پارا تھی، کوئی تمہاری منظم حکومت نہیں تھی، مسلمان ایک جان نہیں تھے. حضرت عبداللہ بن عمر سے ہے رضی اللہ عنہ، وہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں، قال السم والطاعة على المرء المسلم فيما احب وكره. مسلمان مرد کے لیے ایک ہی بات ہے کہ وہ سم و طاعت کرے، چاہے اسے پسند ہو چاہے نہ پسند ہو، یعنی اپنے امیر کی بات بھلے اچھی لگے بھلے بری لگے، اس نے اس کی اطاعت کرنی. اور خاص طور پہ جنگوں میں، یہ تو وہ دور تھا نا کہ جب ایکسٹینشن ہو رہی تھی اسلامی ریاست کی، سرحدوں پہ جا کے لوگ لڑ رہے تھے، اب ایسے میں وہ کہیں کہ جی نہیں آپ یہاں نہیں لڑنا چاہیے یا حملہ نہیں کرنا چاہیے، یہ ایسی ہے کہ جیسے آرمی میں آپ دیکھ لیں، ٹھیک ہے، نچلے رینک کا افسر جو ہے وہ بڑے والے کو مشورہ دے رہا ہو کہ نہیں یوں نہیں یوں کر لو، تو وہ کیا ہوگا، انہوں نے کیا جنگ جیتنی ہے، ٹھیک ہے، ٹینک نہیں یہاں جہازوں سے بمباری کرو، ٹھیک ہے. یہ صورتحال ہے. تو یہاں جو ہے نا وہ آرمی والا ڈسپلن چاہیے، اسم و تا المرء المسلم فیما، اور آرمی میں یہی ہوتا ہے، افسر کی بات پسند ہے نہ پسند ہے، آپ نے عمل کرنا ہے، آپ نے عمل کرنا ہے. اس کے بغیر جو ہے نا وہ آپ ایک وحدت نہیں ہے نا. مالم یؤمر بمعصیۃ، ہاں جب تک وہ تمہیں معصیت کا حکم نہ دے، اگر تمہیں لگے کہ یہ واضح معصیت ہے تو پھر ٹھیک ہے، پھر تم اس کی بات نہ مانو، ٹھیک ہے. لیکن یہ کہ بہت سی باتوں میں اختلاف ہو جاتا ہے، سیاسی امور میں یہ کرنا چاہیے وہ کرنا چاہیے، اسٹریٹجی میں اختلاف ہو جاتا ہے، ٹھیک ہے، اس طرح سے کر لیں اس طرح سے کر لیں، اس معاملے میں تم نے اپنے امیر کی بات ماننی، یہ مراد ہے، تبھی تو وہ نظام چلے گا نا، تبھی تو نظام چلے گا. ہاں جہاں شریعت کا معاملہ ہے تو وہ پھر، اب آپ دیکھیں نا جیسے آج بھی اگر ریاست جو ہے وہ حکم دیتی ہے، کوئی پولیس میں مثال کے طور پہ گولی چلا دو، ٹھیک ہے، اور سامنے جو لوگ ہیں وہ نہتے ہیں، نہیں اس میں نہیں، گولی نہیں چلا سکتے آپ، مسلمان کو مار نہیں سکتے، قتل نہیں کر سکتے، آپ ریزائن کر دیں، آپ کے پاس کوئی جواز نہیں ہے مسلمان کو قتل کرنے کا. ہاں اگر وہ کہتے ہیں بھائی ان کو روکنا ہے تم نے، یہ جلسے جلوس جو ہیں یہ شر پسند ہے، ان کو روکنا ہے تم نے، ٹھیک ہے، وہ ٹھیک ہے، پھر روکنے کے لیے وہ بیریئر لگائیں، کنٹینر لگائیں، پکڑ دکڑ کریں، ٹھیک ہے، جیلوں میں ڈال دیں، لیکن قتل نہیں کر سکتے. اب اس میں اگر کوئی کہے کہ نہیں میرے خیال میں جو ہے نا یہ کنٹینر لگانا ٹھیک نہیں ہے، رستے بند کرنا ٹھیک ہے، اس کا خیال ہو سکتا ہے، لیکن اسے کیا کرنی ہے، اطاعت کرنی، اطاعت کرنی ہے. اگر وہ نظم میں ہے تو اسے بات مان. جب تک معصیت سے مراد واضح معصیت، واضح معصیت، نافرمانی. فَإِذَا أُمِرَ بِمَعْصِيَةٍ فَلَا سَمْعَ وَلَا طَاعَةَ، جب اسے معصیت کا حکم دیا جائے تو پھر کوئی سمع و طاعت نہیں. ہاں واضح گناہ. دیکھیں نا ویسے تو آپ حکومتیں ساری ایسی ہوتی ہیں نا، جو جس کے پاس حکومت ہوتی ہے وہ کہتا ہے میں حق پہ ہوں، ٹھیک ہے، اور دوسرے میں حق پہ ہوں، میں امر بالمعروف ہوں، دوسرے نہیں انل منکر ہے. ساری ایسے ہیں، ساری ایسے ساری اپنے آپ کو حق پہ سمجھتے ہیں، ہاں دوسرے منکر ہیں، تو سارے اس طرح تو اپنے آپ کو حق پہ سمجھتے ہیں دوسرے کو منکر سمجھتے ہیں، یہ نہیں. یہ ان معاملات میں اختلاف ہو سکتا ہے، دیکھیں کسی کی جو ہے رجحان کسی کی طرف ہو سکتا ہے، سیاسی میلان کسی کا، سیاسی میلان کسی کی طرف ہو سکتا ہے، ٹھیک ہے، کوئی عمران خان کی طرف ہے، کوئی نواز شریف کی طرف ہے، اور کسی کا دونوں کی طرف نہیں ہے، ٹھیک ہے، ہاں وہ زیادہ اچھے رہے. تو خیر کہنے کا مقصد یہ ہے کہ اس میں زیادہ سختی نہیں ہونی چاہیے، اس میں زیادہ سختی نہیں ہونی چاہیے، باقی یہ معاملات ہیں کہ زیادتی نہیں کرنی، کسی کے ساتھ زیادتی، سری زیادتی نہیں کرنی. اچھا جی نیکسٹ کیا ہے، سعد بن عبیدہ سے ہے، وہ ابو عبد الرحمن سے اور وہ حضرت علی رضی اللہ عنہ سے نقل کرتے ہیں. قال بعث النبی صلی اللہ علیہ وسلم سریا, اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک سریا بھیجا. وامر علیہم رجل من الانصار, اور ان پہ آپ صلی اللہ علیہ وسلم نے انصار میں سے ایک آدمی کو امیر بنایا. یہ آپ صلی اللہ علیہ وسلم نے جدہ کی طرف بھیجا تھا, کوئی سمندری ڈاکو تھے, پائریٹس جنہیں ہم کہتے ہیں, ان کی سرکوبی کے لیے آپ صلی اللہ علیہ وسلم نے بھیجا تھا حضرت عبداللہ بن حذافہ کو امیر بنا کے. وَأَمَرَهُمْ, آپ صلی اللہ علیہ وسلم نے ان لوگوں کو حکم دیا, اَن يُطِيعُوا, یعنی مطلب اپنے امیر کی اطاعت کرنا, یہ سمجھا کے بھیجا. فَحَذِبَ عَلَيْهِمْ, تو ان کے امیر جو ہے ان سے ناراض ہو گئے. عبداللہ بن حذافہ جو ہے وہ ناراض اس لیے ہوئے تھے کہ وہ خود سے انہوں نے فیصلہ کر لیا جی واپس چلنا چاہیے, اور ڈاکو واکو تو نظر کوئی نہیں آ رہا ہے, اب واپس جانا چاہیے. اب ان کا کہنا تھا کہ نہیں ہم نے ٹھہرنا ہے. ظاہری بات ہے یہ انتظامی مسئلہ ہے, اس انتظامی مسئلے میں تو امیر کی اطاعت ہونی چاہیے. ٹھیک ہے, تو انہوں نے جو ہے وہ واپسی کے سامان جو ہے وہ کرنا شروع کر دیا. اس پہ وہ ناراض ہو گیا, بلکہ بہت زیادہ غصے میں آ گئے کہ اللہ علیہ وسلم نے تمہیں کہا بھی تھا تم نے میری اطاعت کرنی ہے, تو فیصلہ میں نے کرنا ہے کب واپس جانا چاہیے کب نہیں جانا چاہیے. اب جب وہ غصے میں آ گئے اور انہوں نے ان کو ڈانٹ پٹ کی, تو وہ بھی تھوڑے اب لوگ جو ہے نا وہ سہم گئے, لیکن ان کا غصہ ختم ہی نہ ہو. بعض اوقات انسان کو غصہ آتا ہے نا پھر وہ اترتا نہیں ہے. وقال علیس قد امر النبی صلی اللہ علیہ وسلم ان تطیعونی, تو انہوں نے کہا اچھا مجھے یہ بتاؤ اللہ کے رسول نے کہا تھا میری اطاعت کرنی ہے؟ قالوا بلا, کہاں کہا تھا. قال قد عزمت علیکم, تو کہنے لگے کہ اب میں تمہیں حکم دے رہا ہوں. لما جمع تم حتبن, کہ ذرا لکڑیاں اکٹھی کرو. وہ قد تم نارا, اور آگ جلاؤ. ثم دخل تم فیا, پھر اس آگ میں کود جاؤ. جب انہوں نے انہیں ڈرا دیا نا, پہلے تو وہ ظاہری بات ہے کہ وہ الجھ رہے تھے, جب انہوں نے آواز کیا اور ڈرایا اور سمجھایا تو وہ ڈر گیا. جب ڈر گیا تو اب یہ اور چڑھائی کرنا شروع ہو گیا. تو فجمع حطباً, تو انہوں نے ایندھن اکٹھا کیا. فوقدوا نارا, اب آگ جلا دی. فلما ہموا بالدخول, جب وہ اس میں کودنے لگے. فقام ینظر بعضهم الى بعض, اب ایک دوسرے کو دیکھنے لگے کہ یار کیا کریں. قال بعضهم, تو ایک نے کہا, انما تبعنا النبی صلی اللہ علیہ وسلم فرارا من النار, وہ کہنے لگا یار ہم اللہ کے رسول کے پیچھے تو اس لیے آئے ہیں کہ آگ سے بچ سکیں, تو آپ وسلم کی پیروی تو ہم نے اس لیے کی ہے کہ آگ سے بچ سکیں, اس لیے نہیں کی کہ ہم آگ میں داخل ہوں. تو افا ندخلھا, تو کیا پس ہم اس آگ میں داخل ہو جائیں. فبینما ہم کذلک, تو وہ یہ باتیں کر رہے تھے. اذ خمدت النار, تو آگ بجھ گئی. وسکان غضب, اور اتنے میں حضرت عبداللہ بن حذافہ کا غصہ بھی ٹھنڈا ہو گیا. فذکر للنبی صلی اللہ علیہ وسلم, اور اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے اس کا ذکر ہوا اس واقعے کا. فقال آپ صلی اللہ علیہ وسلم, فرمایا لو داخل ہوا, اگر وہ آگ میں داخل ہو جاتے, ما خرجوا منہا ابدا, کبھی بھی اس سے نہ نکلتے. بہت بڑی بات ہے, کبھی بھی اس آگ سے نہ نکلتے. تو انما الطاعۃ فی المعروف, امیر کی اطاعت تو معروف میں ہے. تو وہ پیر صاحب کی اطاعت میں اگر ایک دفعہ داخل ہو گیا نا اللہ کی نافرمانی میں, پھر وہ آگ میں ایسا داخل ہوا کہ دوبارہ نہیں نکلے, دوبارہ نہیں نکلے. اللہ کی نافرمانی میں جو واضح نافرمانی ہے, سری نافرمانی ہے, ٹھیک ہے, اس میں کسی کی اطاعت نہیں ہے. وہ پیر ہو, وہ امام ہو, وہ فقیہ ہو, وہ کوئی حکمران ہو, وہ کوئی خلیفہ ہو, جو مرضی ہو, کسی کی کوئی اطاعت نہیں, سری نافرمانی. لیکن نافرمانی سری ہونی چاہیے. ہم نے کہا وہ انتظامی معاملات میں نہیں, یا وہ معاملات جن میں کوئی اختلاف ہو جاتا ہے. اب جیسے چاند دیکھنے کا مسئلہ ہے, آپ اس میں کہیں کہ نہیں بھائی اب میں تو جو ہے نا وہ حدیث کے اوپر عمل کروں گا, مجھے تو چاند نظر ہی نہیں آیا. جب تک نظر نہیں آئے گا میں نے جو ہے وہ روزہ رکھنا ہے. ہاں جان ہاں وہ بھی اطاعت, ہاں وہ بھی اطاعت کرے گا, اعلان نہیں کرے گا, اعلان نہیں کرے گا, رائے کے طور پہ پیش کرتا ہے. آگے حدیثیں آ رہی ہیں, حدیثیں آ رہی ہیں, لیکن اگر اس نے چاند دیکھ لیا نا تو وہ روزہ نہ رکھے, ٹھیک ہے, وہ روزہ نہ رکھے لیکن اس کا اعلان نہ کرے. ہاں گواہی پہنچا دے, جن تک گواہی پہنچائی جاتی ہے ان تک پہنچا دے, ٹھیک ہے, لیکن اپنی عید نہ منائے. دیکھیں ایک آگے سوال آ رہا ہے, بڑا گہرا نقطہ جو ہے امام بخاری نے اٹھایا, بہت اہم نقطہ ہے. انہوں نے کہا, اب دیکھیں اس زمانے میں بھی یہ مسائل اٹھتے تھے, कि काजी जो है उसने किसी को जिना करते देख लिया, अब उसकी अदालत में मुकदमा आ गया, क्या वो उस पर हद नाफिज कर सकता है? गवाह नहीं है। काजी ने चोरी करते ही देखा है चोर को, गवाह नहीं है दो, क्या वो हद नाफिज कर सकता है? नहीं कर सकता। सजा देने के लिए,
अगर एक बंदे
देखिए ना, काजी काजी असल मसला ये है ना कि काजी भी गवाह क्यों मांगता है? ताकि पता चले कि जुर्म हुआ है। तो अब तो उसने आंखों से देखा है, वो गवाहियां भी इसलिए मांगता है ना कि ताकि साबित हो जाए कि जुर्म हुआ है। अब तो उसने आंखों से देखा, लेकिन उलमा ने इसलिए मना किया, वो कहते हैं कि इससे तोहमत पैदा होगी। तोहमत ये पैदा होगी कि एक काजी ने तो देखा है, हर काजी इस तरह से फैसला शुरू करने दे तो किसको पता कि उसने देखा है कि नहीं देखा, सारे तो ईमानदार थोड़े होंगे। तो इसलिए ये है कि जब आपने किसी चीज को इंप्लीमेंट करना है तो उसका एक क्राइटेरिया है, उसका एक तरीकेकार है, ठीक है। तो रियासत में अगर ईद का ऐलान करना है तो उसका एक प्रोसीजर है, उसको फॉलो करना पड़ेगा, इनफरादी तौर पे नहीं। इस पे आगे चल के बात करते हैं, ये मसला गहरा मसला है, इस पे आगे चल के बात करते हैं। बिल्कुल सही, हाँ बिल्कुल सही, लेकिन चाहे ले लें, बिल्कुल आप सही कह रहे हैं कि ओहदे से हटा सकता है, ठीक है। शरी सजा जो है ना उसके लिए क्राइटेरिया शर्त है। मसलन किसी ने जो है हुक्मरान ने अपने मातहत को देखा कि वो करप्शन कर रहा है, ठीक है, उसने बैतुल माल में से चोरी की है, ठीक है, तो वो उस पर सजा नाफिज नहीं करेगा, यानी हद चोरी की हद जब तक गवाहियां ना हो, लेकिन उसको ओहदे से हटा सकते हैं, वो बात ठीक है। حضرت عبد الرحمن بن سامورہ سے ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اے عبد الرحمن بن سامورہ، لا تسأل الامارہ، نہیں اسلاف میں یہ رائے نہیں ہے، اسلاف میں دو آراء ہیں، ایک تو یہ عام رائے تو یہ ہے کہ اس سے مراد حکمران ہے، دوسری رائے میں بعض لوگوں نے علماء کو بھی دیا، اہل علم کو، لیکن میرے خیال میں وہ بھی ٹھیک نہیں ہے۔ اصل میں اول الامر کا لفظ جو ہے نا، یہ امر کا لفظ بتاتا ہے کہ اس سے علماء عمراء نہیں ہیں، بھلے مفتی کی نہیں، بیکار کی بات ہے۔ اصل میں لوگوں نے جو ہے نا جو اطاعت واجب تھیں وہ چھوڑ دیں، جو اطاعت مباح بھی نہیں تھی ان کو واجب بنا لیا، جو اطاعت واجب تھی وہ تو چھوڑ دی، اور جو اطاعت جو ہے نا وہ مباح بھی نہیں تھی اس کو واجب بنا لیا، مطلب جو اطاعت مباح بھی نہیں تھی اس کو بھی واجب بنا لیا۔ اب آپ دیکھیں بیوی کی اطاعت وہ بھی واجب بنائی، ہاں قاضی شامل ہے یا وہ علماء، ہم نے کہا اولو الامر میں شامل ہیں جو ریاست کی طرف سے، جیسے آپ کی رویت ہلال کمیٹی، اب یہ ریاستی ادارہ ہے نا، وہ ٹھیک ہے،
باقی جو
हाँ वो एक राय देगा जाहिर
है,
फसलु अहले ज़िक्र इन कुंतुम ला तअलमून, अहले इल्म से पूछ लिया करो। अहले इल्म जो है ना जो बात देते हैं वो फतवा होता है, फतवे में और कजा में फर्क है। फतवा उसकी इम्प्लीमेंटेशन नहीं होती, कजा की इम्प्लीमेंटेशन होती है, ठीक है ना। अब मुफ्ती अगर फतवा देगा तलाक हो गई है, ठीक है, वो इम्प्लीमेंट नहीं होगा ना, उसके पास अथॉरिटी है। इम्प्लीमेंट तो वो करता है जिसके पास अथॉरिटी हो। हाँ काजी अगर कहेगा वो नाफिज होगा, भले वो गलत भी हो वो नाफिज हो, उसकी इम्प्लीमेंटेशन होगी, उनमें सेपरेशन करवा दी जाएगी। कोर्ट अगर फैसला करेगी ना सेपरेशन होगी है, तंसीख निकाह की डिग्री जारी करेगी, तो वो मियां बीवी नहीं है। वहां मुफ्ती का फतवा ले आए कि मियां बीवी हैं। उसकी वजह यह है कि जब तक काजी का फैसला नाफिज नहीं होगा तो डिस्प्यूट खत्म ही नहीं होगा, तो इसलिए वहां पे इम्प्लीमेंटेशन रखी है। कहीं ना कहीं जाके तो आपको डिस्प्यूट खत्म करना है ना। नहीं, वो मसला ये है कि आप अदालत की तरफ गए ही क्यों? जब आप गए हैं तो इसका मतलब यह है कि आपने कहा है कि मैं मानूंगा, तो आप जाएं ना बाहर बार से किसी आलमी दीन से फतवा ले लें, सालसी करवा लें ना। सालसी यही होती है कि हम किसी तीसरे को बना लेते हैं अपना बड़ा, जैसे हमारे ट्राइबल एरियाज में पंचायतें हैं, ठीक है, वहां करवा लें। लेकिन वो तब इम्प्लीमेंट होता है जब दोनों फ्रीकैन उस पर राजी हों। अदालत का तो फ्रीकैन राजी हों या ना हो वो तो इम्प्लीमेंट होगा। चलें जी बारह, नेक्स्ट हदीस क्या है? हज़रत अब्दुर्रहमान बिन सामुरा से आया कि अल्लाह के नबी सल्लम ने मुझे कहा, या अब्दुर्रहमान बिन सामुरा, ए अब्दुर्रहमान बिन सामुरा, ला तसअलिल इमारा, ओहदा तलब ना करना, ओहदे का सवाल ना करना। फइन्नक इन उतीतहा अन मसअला, अगर तूने ओहदे का सवाल किया और उस सवाल के जवाब में तुझे ओहदा दे दिया गया, वकिलता इलैहा, तो तुम उस ओहदे के सपुर्द कर दिए जाओ, फिर नामुमकिन है कि तुम अपनी जिम्मेदारियों से ओहदा भराओ, यानी उस ओहदे के सपोर्ट कर दिए जाओगे, यानी उसी के होके रह जाओगे। अल्लाह और उसके रसूल के और बंदों के हुकूक अदा करने में कोताही करो। वैसे हमारे यहाँ पता नहीं ये इतने समझदार हैं हमारे सियासी निज़ाम बनाने वाले, ये जो MNAs होते हैं ना, MPAs होते हैं, ये जो एप्लीकेशन देते हैं, ये खुद नहीं देते, कोई बंदा इनकी तरफ से देता है, तो वो कह सकते हैं कि हम तो ओहदा तलब नहीं कर रहे, हालांकि वो तलब कर रहे होते हैं, सीधी सी बात है। तलबगार तो होते हैं, क्यों नहीं होते। वहीन उतीतहा अन गैर मसाला, हाँ अगर तूने सवाल नहीं किया और तुझे ओहदा दे दिया गया, वो इन तारेगा, फिर तेरी मदद की जाएगी अल्लाह की तरफ से। लेकिन साहबा में ये था कि ऐसी हदीसों की वजह से ना, अगर उन्हें दिया भी जाता ना, तो बहुत से साहबा माजरत कर लेते थे। अब्दुल्ला बिन उमर रजी लानो को जो है वो कई मरतबा ओहदे की पेशकश हुई, जैसे हजरत मुआविया रजी लानो ने कहा, या नहीं मैंने नहीं लेना, साइड पे हो जाते थे। तो लेकिन ये है कि बहरहाल हदीस में इसकी गुंजाइश है कि अगर आपके सवाल के बगैर आपको ओहदा दे दिया गया, जैसे कि सदारती निज़ाम में आमतौर पर यही होता है, और खिलाफत का निज़ाम ज़रा सदारती निज़ाम के करीब है, उसमें जो खलीफा होता है वो किसी को भी कोई ओहदा दे सकता है, ठीक है, भले वो इलेक्टेड हो या ना हो। तो अगर बगैर सवाल के ओहदा दे दिया गया तो फिर उसको कबूल कर लो, उसमें अल्लाह ताला तुम्हारी मदद करे। लेकिन अगर तुम ओहदे के तलबगार थे जैसा कि आजकल है और उसके सवाली थे, फिर नहीं हो सकता। नहीं, उनकी एज मेरे ख्याल में कोई होगी, कोई 17 साल के, हाँ 17-18 साल। जी। वइदा हलफ्त अला यमीन, और अगर तुम कोई कसम उठाओ, فرآیت غیرہ خیرم منہا، یعنی کسی بات پہ تم نے قسم اٹھائی، حلف اٹھا لیا، پھر تم دیکھو کہ اس کا جو غیر ہے وہ بہتر ہے، ٹھیک ہے، یعنی جس بات پہ تم نے قسم اٹھائی ہے وہ بات اچھی نہیں تھی، اس کے خلاف کر لو تو یہ زیادہ بہتر ہے، ٹھیک ہے. فکفر عن یمینک، تو پھر اپنی قسم کا کیا کرو، کفارہ ادا کرو. وقت الذی ہوا خیر، اور وہ کام کر گزرو جو بہتر ہے. جیسے عربوں میں ہوتا تھا، رشتہ داروں میں جو ہے عام طور پہ، اب میں تمہارے ساتھ جو ہے نا وہ اچھا نہیں کروں گا، اب اللہ کی قسم میں تمہارے ساتھ بھلائی نہیں کروں گا. اب ظاہری بات ہے کہ جس بات پہ اس نے قسم اٹھائی ہے یہ بات اچھی تو نہیں، اب قسم کا کفارہ دے اور ریلیٹیوز کے ساتھ بھلائی کرے. اللہ کی قسم میں تیرے ساتھ بات نہیں کروں گا، ٹھیک ہے، اب قسم کا کفارہ دے اور اپنے بھائی کے ساتھ بات کرے. تو یہ قسمیں جو اٹھا لیتے ہیں اس بات پہ، قطع تعلقی پہ عام طور پہ قسمیں اٹھائی جاتی ہیں نا، تو وہ قسمیں توڑ دے اور جو بہتر ہے یعنی صلہ رحمی وہ کرے، یہ مراد ہے. ٹھیک ہے، وہ بھی مراد ہے، لیکن یہاں تو خیر وہ حلف ہے نا، حلف مراد ہے. مصلحت جب مقصود ہو نا، جب مصلحت سامنے ہو، تو پھر جیسے حضرت یوسف علیہ السلام نے اپنے آپ کو پیش کیا تھا، ٹھیک ہے، عہدے کے لیے پیش کیا تھا، اجلنی علی خزائن اللہ، بادشاہ سے کہا تھا نا مجھے آپ زمین کے خزانوں پہ، یعنی وزیر خزانہ کہہ دیں، مقرر کر دیں. تو مصلحت اگر پیش نظر ہو اور کوئی بندہ اس اہل بھی ہو اور اپنے آپ کو عہدے کے لیے پیش کر دے تو اس کی گنجائش نکلتی ہے، لیکن فی زمانہ تو آپ سارے نااہل اپنے آپ کو عہدوں کے لیے پیش کر رہے ہوتے ہیں، بلکہ پیش کیا کر رہے ہوتے ہیں، لڑ مر رہے ہوتے ہیں چھیننے کے لیے اس کو جو ہے وہ انہوں نے دوسروں کی زندگی اجیرن کی ہوتی ہے. اب تو بہت ہی بری صورت حال ہے نا، اب تو بہت صورت حال، وہ تو پھر یہ ہے کہ چلیں کم از کم سوال کر لے یا پیش کر دے اپنے آپ کو، وہ پیش کرنے میں پھر ایک وقار ہے. نہیں ساری ہیں یہاں پہ، ساری ہاں ساری جو ہے وہ امیدوار ہیں، ساری امیدوار. تو ہاں حدیث کے کانٹیکسٹ میں یہ بات ہو سکتی ہے، اگر آپ یہ کہیں نا یہ حلف والی بات، فی زمانہ، اب جیسے ہمارے ہاں سارے لوگ حلف اٹھاتے ہیں نا، یہ عہدے کا حلف ہوتا ہے نا، گورنر ہے، پرائم منسٹر ہے، ٹھیک ہے، وزیر اعلیٰ ہے، ہر عہدے کا ایک حلف ہوتا ہے. اب اس حلف میں جو ہے وہ حلف کئی مرتبہ توڑتے ہیں، میرے خیال میں یہ جو میڈیکل ڈاکٹر صاحب بتائیں گے ہیں، پریکٹیشنرز ہوتے ہیں، یہ بھی حلف اٹھاتے ہیں، کوئی ان کا بھی حلف ہوتا ہوگا کہ اپنے جو ہے وہ پیشنٹ سے کوئی بات چھپائیں گے نہیں ہے، جو بھی ہے ورڈ سو ایور، ہر ڈسپلن میں. تو اب اس میں اگر وہ کچھ ایسا کریں تو ایک تو کفارہ پڑتا ہے یمین کا، بات سمجھ رہے ہیں نا، جب جب وہ اپنا جو انہوں نے حلف اٹھایا ہوا ہے یا ریٹرن اس کو سائن کیا ہوا ہے، جب جب اس کی خلاف ورزی کریں تو ایک تو کفارہ پڑے گا قسم کا. ہاں کچھ مقامات پہ ایسا ہو سکتا ہے کہ ان کو لگے کہ یار یہاں حلف توڑ دینا بہتر ہے، تو پھر حلف کی پاسداری نہ کرے، اس کو توڑ دے. لیکن اگر جانتے بوجھتے توڑے گا تو پھر تو ظاہری بات ہے کفارہ بھی ہے اور گناہ بھی ہے نا، جانتے بوجھتے تو نہیں نا توڑنا. اب تو ہمارے حلف کی پاسداری کون کرتا ہے مجھے بتائیں، سارے کہتے ہیں جی ہم جو ہے وہ کرپشن نہیں کریں گے، وفادار رہیں گے. کون یہاں وفادار ہے، کون کرپشن نہیں کرتا، یا اپنے جو ہے وہ پاور کو مس یوز نہیں کریں گے، اس کو ابیوز نہیں کریں گے اپنی اتھارٹی کو، ساری کہہ رہے ہیں. حلف ہے نا وہ ایک طرح سے، بالکل ایسے.
ہاں
हाँ नहीं उन्हें नहीं, उन्हें नहीं है, उन्होंने उनको बताया गया बिल्कुल ऐसे मान बिल्कुल ऐसे। स्टाम्प पेपर में हाँ अगर वो लिखा हुआ है बयान हल्फी तो जहरी बात है वो हल्फ है और आमतौर पर लिखा होता है बयान हल्फी। हाँ 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 हल्फी है। हाँ नहीं वो तो एक तारीफी कलिमात है ना, मकीन उन अमीन से मुराद ये है कि आप एक तो अमानतदार हैं और दूसरा ये कि हमारे यहाँ आपको जो है ना एक मुकाम और मर्तबा हासिल होगा। वो मुकाम और मर्तबा ज़रूरी नहीं ओहदे की हैसियत से हो, ठीक है। तो इंसान किसी के यहाँ वैसे ही मकीन हो सकता है, मेहमान के तौर पे भी हो सकता है, तो उससे बात नहीं निकाली जा सकती। सही बात यही है कि अगर कोई अहल हो और ज़रूरत हो तो वो अपने आप को पेश कर सकता है, लेकिन हम ये कह रहे हैं ना अब तो वो पेश करने वाली भी बात नहीं है। वो जो पेश करना था वो भी एक वकार के साथ था ना, अब तो लोग हाँ अल्लाह ताला का
होता है, अल्लाह ताला का होगा तो ने बात की, वरना कैसे कर सकते हो। वो एक्सेप्शन दे दे उसको भी लगा को आ गया नबी ने माने माने ऐसे कानून में दिया गया
ऐसे ही
ये बात ऐसे का
ऐसे ही। चलें जी नेक्स्ट हदीस क्या है हमारे पास। हज़रत अबू हुरैरा से है वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से नकल करते हैं कि आप सल्लम फरमाए इन्नकुम सतहरिसून अलल इमारा, अन करीब तुम हुकूमती ओहदों का लालच करोगे, उसकी हिर्स करोगे, और वही हो रहा है। वसतकूनु नदामा यौमल क़ियामा, हालांकि क़यामत वाले दिन ये नदामत बन जाएंगे, यानी जब पूछगछ होगी कि भाई ओहदा अब यहाँ तो जहरी बात है इंसान आखिरत का क्या तसव्वुर, कोई तसव्वुर है ही नहीं, ऐशी कुटी जाओ बस, ठीक है। तो यहाँ तो ओहदे के लिए जो है ना वो लोग पागल हुए फिरते हैं, लेकिन आखिरत में उस ओहदे का सवाल होगा, वही बात जहाँ से हमने बाप शुरू किया था, कुल्लुकुम राइन व कुल्लुकुम मसूल उन रैयत। अब उसकी रैयत में जो लोग आते हैं उनके हुकूक अदा करना बहुत बड़ी बात है, बहुत बड़ी बात है। कौन अदा कर सकता है, सही बात तो यही है कौन अदा कर, इसलिए तो साहबा पीछे हो सकते हो जाते थे। अगर अल्लाह ताला ने यही सवाल कर लिया किसी वजीर आला से, किसी वजीर आजम से, इतने लोग भूख से मर गए थे, ठीक है, इतने लोग जो है वो बीमारी की वजह से मर गए थे, और तुम इतने इतने अरबों की करप्शन कर रहे थे, और तुम फलां फलां मोहल्लात में रह रहे थे, इतनी आसाइश में थे, मुमकिन ही नहीं है, मुमकिन ही नहीं। अब आप देखें ना फी जमाना, चलें उस वक्त तो फिर लोगों की तादाद इतनी नहीं थी, 22 करोड़ आवाम, कोई हजरत उमर की तरह गश्त भी करेगा तो बेचारा क्या करेगा है, लाहौर में पूरा गश्त नहीं कर सकता, 1.5 करोड़ की आबादी है, ठीक है। इसलिए नेक बंदे अलहदा होते रहे ना साइड भी रहे, घबराते रहे घबराते रहे। असल बात ये है कि ये चीज ऐसी ही है, नेक भी जब आए हैं ना झगड़ा पैदा हो गया, सही बात, झगड़ा पैदा हो गया, तो इसलिए ये है कि हम असल में ये नहीं कह रहे कि सियासी जिद्दोजहद नहीं करनी, ये बात नहीं है, ये मुराद नहीं। असल में बात यह है ना कि दूसरा जो एंगल है ना, जाविया है चीजों को देखने का, लोगों ने उसको बिल्कुल नजरअंदाज कर दिया, उसको नजरअंदाज कर दिया कि आखिरत में जवाबदही है, ये एहसास बिल्कुल ही खत्म हो गया। इवन कि मजहबी लोगों में भी बस यही है कि जी बस हासिल कर लें, हासिल कर लें, हासिल कर लिया फिर क्या हुआ, मुतहदा मजलिस अमल आ गई थी ना केपीपी में, क्या किया। असल बात जवाबदही का एहसास जो है ना जब तक नहीं होगा तो मजहबी लोग भी ऊपर आ जाएंगे ना, फायदा नहीं होगा, कोई फायदा नहीं। तो इन हदीसों में असल में जवाबदही का एहसास जो है ना आखरत के हवाले से, अगर वो एहसास पैदा हो जाएगा ना तो अल्लाह ताला रास्ते खोल देंगे ऊपर आने के। अभी तो बात यह है कि लड़ मार के ऊपर आ रहे हैं, जब लड़ मार के ऊपर आते हैं तो फिर वो इस्लाम के लिए कम करते हैं, अपने लिए ज्यादा करते हैं। फनेमल मुर्दिया वबे सतिल फातिमा, दूध पिलाने वाली तो अच्छी लगती है, छुड़ाने वाली बुरी लगती है। ठीक है, यानी जब हुकूमत मिलती है तो बड़ा अच्छा लगता है, जब छोड़नी पड़ती है तो फिर बलकस निकल जाते हैं, फिर गुस्सा आता है। बच्चा भी है ना, बच्चे के साथ तशबीह दी है ना, माँ दूध पिलाती है तो उसको अच्छा लगता है, जब माँ दूध छुड़वाती है तो फिर उसकी चीखें निकलती हैं। तो इसलिए हुकूमत तो आनी जानी चीज़ है, ये भी जहन में रखो, हुकूमत क्या है, आनी जानी चीज़ है। आएगी तो बड़े खुश होगे, जाएगी उतनी अजियत। अब देखें ना, जितने बड़े हैं ये सारे जेलों में रहे हैं, जरदारी रहा है, नवाज शरीफ रहा है, सारी जेलों में रहते। ठीक है, 4 साल इकतदार में रहे, 5 साल उधर से, 2-4 साल जेल में रहे, ये जिंदगी है। लेकिन इसके बावजूद फिर हाँ सारी, अब देखें ऐसी है। जो भी आता है, अब दूसरी पार्टी उसके ऊपर मुकदमे बनाएगी। अब ये इनको हुकूमत मिली है ना, अब उन दूसरों पे, इमरान खान वाली पार्टी पे शुरू हो गए मुकदमे। राणा सनाउल्ला अंदर रहा है, अब वो इनको अंदर करेगा, शेख रशीद को। सीधी सी बात ऐसी। So, ये सूरत हाल है, फिर ये सूरत हाल है। हाँ, दूध छुड़ाने
वाली,
दूध छुड़ने वाली, तो ये तो आना जाना लगा रहना है, कभी दूध मिलेगा भाई, कभी नहीं मिलेगा, बस ये। हाँ, उससे छूटनी है, ये नहीं सर। और अब तो ये ज्यादा हो गया ना, उस वक्त तो चलें फिर खलीफा था, वो मरता था तो जान छोड़ता था। अब क्या है, अब तो जारी बात है क्या? तो हालांकि आप ये जो बनु उमैया के थे या बनु अब्बास के थे, लोगों के इतराजात होते थे उन पर, बहुत इतराजात होते थे, लेकिन इसके और एक दूसरे के खिलाफ वो खुरूज की और इनकलाब की कोशिश भी करते रहते थे, लेकिन इसके बावजूद खलीफा की वफात के साथ ही वो अगला आता था। लेकिन अब तो यह है ही 5 साल का सारा सिलसिला है ही 5 साल का, लेकिन वो 5 साल के लिए भी लोग जो है ना, वो चले, वो तो उम्र भर के लिए जो है वो लड़ते मरते थे, ये तो 5 साल के लिए। हाँ अच्छा, ये भी है 5 साल किसी ने नहीं पूरे किए हैं, बस ऐसा ही है। लेकिन फिर हम वही बात कर रहे हैं कि इससे हम ये नहीं कह रहे कि जी जो लोग सियासी जिद्दोजहद कर रहे हैं तो वो गलत कर रहे हैं या ये होनी नहीं चाहिए। हम सिर्फ ये कह रहे हैं कि एक ये जाविया है जो नजरअंदाज हो जाता है, आखिरत की जवाबदेही, आखिरत की जवाबदेही। यानी कुछ साहबा ने जैसे ना ये कोशिश की, जैसे अब्दुल्ला बिन जुबैर ने पैरेलल खिलाफत कायम की ना बनु उमैया के दौर में, वो इसी बुनियाद पे कि शरीर लोग जो है वो आ जाएंगे तो बेहतर है कि हम आए। तो अगर कोई इस तरह से सियासी जद्दोजहद कर रहे, ठीक है, हम उसका मामला अल्लाह पे छोड़ दें, लेकिन फिर भी इन हदीसों की वजह से जवाबदेही का एहसास जो है वो रहना चाहिए। हजरत अबू मूसा से है, काल दखल तो अला नबी सल्लम अना वरजुलान मिन कौमी, कि मैं और मेरी कौम यानी कबीले के दो लोग आप सल्लम के पास आए। फकाल अहदुर रजुलैन, तो एक बंदे ने कहा, अमिरना या रसूलल्लाह, अल्लाह के रसूल हमें आप हुक्मरान बना दें, यानी कोई ओहदा दे दें। वकाल अलआखर मिसलहु, दूसरे ने भी यही कहा, मतलब वो गवर्नर ही दे दें ये। फ़काल आप सल फरमाए, इन्ना ला नुवल्ली हादा मन सआलो, उसको तो हम बिल्कुल हुक्मरानी नहीं ना देते जो सवाल करे, तो तुमने कर लिया तुम्हें तो बिल्कुल नहीं देनी। वला मन हरसा आलै, और जो हुक्मरानी का हरीस हो उसको भी नहीं देनी। क्राइटेरिया यही है बेसिकली, इस्लामी रियासत में क्राइटेरिया यही होगा। अब तो खैर वो रियासत रियासत नहीं है ना, इस्लामी रियासत में हिर्स और लालच नहीं होगी। जो लालच करेगा उसको नहीं दिया जाएगा, उसको दिया जाएगा जो बचने की कोशिश करेगा, जो जान छुड़ाने की कोशिश की करेगा। हजरत उमर भी उसी को देते थे ना जो जान छुड़ाता था गवर्नरी से, क्योंकि उसके अंदर जवाबदेही का एहसास था, उसको वो फिर चहकू के गवर्नर लगाते थे। तो ये मामला, मतलब इस तरह से होना चाहिए इस्लामी रियासत आइडियल सिचुएशन में। حضرت حسن بصری سے ہے کہ وہ عبیداللہ بن زیاد جو ہے ان کی عیادت کی معقل بن یسار نے رضی اللہ عنہ، نہیں عبیداللہ بن زیاد نے جو ہے وہ عیادت کی حضرت معقل بن یسار کی، فی مرضی، وہ اپنے مرض الموت میں تھے، الذی مات فی، فقال له معقل، تو حضرت معقل بن یسار نے ابن زیاد سے، ابن زیاد بصرہ کا گورنر تھا اور بہت جلاد، جیسے حجاج بن یوسف تھا اسی طرح سے یہ بھی جلاد تھا، انی محدثوں کا حدیثاً سمعت من رسول اللہ صلی اللہ علیہ وسلم، تو حضرت معقل بن یسار نے اسے کہا کہ دیکھو میں تمہیں ایک حدیث سناتا ہوں جو میں نے اللہ کے وسلم سے سنی، سمعت النبی صلی اللہ علیہ وسلم یقول، میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو فرماتے سنا، ما من عبد استرآہ اللہ رعیتاً، اگر کسی بندے کو اللہ تعالیٰ نے کچھ لوگوں پہ نگران بنایا، فلم یحطھا بنصیحہ، پھر اس نے خیرخائی کے ساتھ ان کی نگہداشت نہیں کی، کچھ لوگوں کا اسے حکمران ولی بنا دیا گیا اور پھر اس نے ان کے حقوق کی رعایت نہ کی، الا لم یجد راحیت الجنہ، تو وہ جنت کی خوشبو بھی نہیں پائے گا، یعنی اگر اپنے ماتحت یا رعایا کے حقوق ادا نہیں کر سکا تو جنت کی خوشبو بھی نہیں پائے گا۔ تو ویسے حکمرانوں میں جو ہے نا ایسی چیزیں معروف ہو جاتی تھیں، جیسے امام زہری جو ہے نا، امام زہری رحمہ اللہ، یہ گئے بنو امیہ کے حکمران ولید بن عبد الملک، یہ اس کے پاس گئے، تو ولید بن عبد الملک کہنے لگا کہ مجھے یہ حدیث پہنچی ہے کہ جس کو خلافت مل گئی، تو ابھی اتنا بڑا بوجھ ہے کہ اللہ تعالیٰ اس کی جو ہے نا وہ کمزوریوں سے درگزر کریں گے، تو انہوں نے کہا یہ جھوٹ ہے، یہ کوئی حدیث نہیں، مطلب تم نے اپنے آپ کو مطمئن کیا ہوا ہے کہ خلافت ایک بوجھ کی طرح ہے اور ذمہ داری تو تم اٹھا نہیں سکتے، تو جو کمی کوتاہی ہے وہ اللہ معاف کر دے گا، ٹھیک ہے، بلکہ حدیثیں یہ ہیں، حدیثیں یہ ہیں کہ اگر کوئی کمی کوتاہی ہو گئی تو جنت کی خوشبو بھی نہیں پا سکتے، یہ اصل میں حدیث ہے۔ تو بہرحال بڑی بات ہے، حقوق کو ادا کرنا بہت بڑی بات ہے۔ نہیں 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 وہ کوئی ایسی بات نہیں، ٹھیک ہے، وہ آپ اپنی آزادانہ حیثیت میں کوئی کام کر رہے ہیں، ٹھیک ہے، آپ کام کو بڑھا لیں، کم کر لیں، وہ آپ کے اپنے اوپر ہے، یہ تو صرف حکومتی عہدوں کی بات ہو رہی ہے، حکومتی عہدوں کی بات، کیونکہ دیکھیں نا وہ ایک امانت ہے، حکومتی عہدے کے ایک امانت ہے پبلک کی طرف سے، تو وہ امانت جو ہے نا وہ اہل لوگوں کے سپورٹ کرنی چاہیے، اور دوسرا بات یہ ہے کہ اس میں خیانت سے انسان کو ڈرتے رہنا چاہیے، باقی آپ خود سے ہی کچھ بن گئے، موٹیویشنل اسپیکر بن گئے، عالم دین بن گئے، مفتی بن گئے، کریں جتنا آپ کر سکتے ہیں، اس میں کوئی ایسا ایشو نہیں کہ کسی بڑے کی اجازت ہو، وہ جیسے وہ پیروں کے سلسلوں میں ہوتا ہے نا کہ وہ اجازت دیں خلیفہ مجاز، اسے کہتے ہیں خلیفہ مجاز، تو وہ اجازت دیں تو پھر آگے آپ تربیت کر سکتے ہیں، ان باتوں کی کوئی شرعی حیثیت نہیں، یا استاد اجازت دے تو آپ آگے پڑھا سکتے ہیں، کوئی حیثیت نہیں، ہاں اپنے طور پہ کوئی اپنے استاذ کے احترام میں ایسا کر لے تو علیحدہ بات، علیحدہ خلیفہ مجاز اس کو اجازت دی گئی ہے، مطلب پیر صاحب نے اجازت دی ہے کہ یہ آگے بیعت لے سکتا ہے، اس کو خلیفہ مجاز کہتے ہیں، ہاں ایسے ہی ہوتا ہے، پیر صاحب ایسے ہی کرتے ہیں، اب تو اتنے ہزاروں میں خلیفہ مجاز پیدا ہونا شروع ہو گیا، کسی کو اجازت دے، اجازت دے، اس کی کوئی ضرورت نہیں ہے، اس کی کوئی ضرورت نہیں، ہم یہی بات کر رہے ہیں نا، اس کی کوئی ضرورت نہیں ہے ایسی اجازتوں کی، نہ شریعت نے کہا ہے کہ یہ سلسلہ جو ہے وہ چلایا جائے، ٹھیک ہے، ہاں بس یہ ہے کہ آپ کسی کی صحبت میں رہیں، ٹھیک ہے، یہ بات بہت اچھی ہے، اس سے آپ تربیت پائیں، کسی شیخ کے پاس رہیں، اس سے آپ تعلیم حاصل کریں، جب آپ کو لگے کہ ہاں میں نے اتنا علم حاصل کر لیا ہے کہ اب میں آگے اس کو مجھے پہنچانا چاہیے تو پہنچانا شروع کر دیں، یا میں نے اتنی تربیت لے لی ہے کہ مجھے آگے لوگوں کی تربیت کرنی چاہیے تو کرنا شروع کر دیں، چل سو چل، ایسے ہی لوگ آ کے آپ صلی اللہ علیہ وسلم سے اجازت تو نہیں لیتے تھے، آپ صلی اللہ علیہ وسلم تو یہی کہ بلغ انی ولو آیا، ایک آیت بھی سیکھ لیے تو آگے پہنچاؤ، ہاں सब कोई इजाजत।
मजाज,
मजाज मीम के ऊपर जबर, जबर है जिसे जो है वो इजाजत दी गई। नहीं नहीं पढ़ा होना जरूरी है, उस्ताद होना जरूरी है, ठीक है, मदरसे से होना जरूरी नहीं है, उस्ताद होना जरूरी है। तो ये जो एक दूसरी इंतहा है ना कि उस्ताद भी नहीं बस खुद ही किताबी इल्म, वो गलत है, वो गलत है, वो किसी डिसिप्लिन में भी नहीं, किसी डिसिप्लिन में। तो एक और रवायत में हजरत हसन बसरी से कि हम हजरत माकिल बिन यसार के पास उनकी यादत के लिए आए तो उबैदुल्ला बिन जियाद आया, बसरा का गवर्नर। तो हजरत माकिल बिन यसार ने उसे कहा कि मैं तुम्हें एक हदीस सुनाता हूँ जो मैंने अल्लाह के वसल्लम से सुनी। फ़क़ाल आप सल्लम फरमाए मा मिन वालिन यली रईयत मिन अलमुस्लिमीन, कि जिसको मुसलमानों की रियाया का वाली बनाया गया, हुक्मरान बनाया गया, फयमूत वहुव गाशुल लहुम, और वो मरा इस हाल में कि उसने उनके मामलात में खयानत की, यानी करप्शन की उसने, ठीक है, इल्ला हर्रम अल्लाह अलैहिल जन्ना, अल्लाह उस पर जन्नत हराम करा दे देगा। करप्ट जो हुक्मरान है ना जिसके पास कोई भी ओहदा है और उसने करप्शन की है, उस पर जन्नत हराम है, सादा सी बात। अब कितने लोग जन्नत में जाएंगे जिनके पास ओहदे हैं, इससे अंदाजा लगा, ठीक है। इसलिए कुरान ने ये जो कहा ना कि अंतुअद्दुल अमानात इला अहलिहा, ये जो ओहदे हैं ये अमानत है अल्लाह की तरफ से भी और पब्लिक की तरफ से भी, तो अहल लोगों को दो। हाँ करप्शन करप्शन है, जिस चीज की आप ना तनख्वाह ले रहे हैं ना वहां आप अगर कोई इजाफी तौर पे लेंगे ना तो वो रिश्वत है, भले उसको कुछ भी नाम दे दें, तोहफा दे दें, हदिया दे दें, ठीक है। वो आगे हदीसें आ रही हैं, वो भी हदीसें आ रही हैं, वो भी हदीसें आ रही हैं, और जहरी बात है कोई क्यों आपको तोहफा देगा। एक दफा यूनिवर्सिटी में एक स्टूडेंट जो है ना वो कैंडीज का पैकेट ले आया, मैं सर अपने गांव गया हुआ था तो वो कैंडीज, तो वैसे ही मैंने कहा कि मैं देख तो लूँ, मुझे ऐसे ही हो गया ना, पता नहीं क्यों इसको इतनी मोहब्बत क्यों चढ़ गई, तो मैंने देखा वो शार्ट अटेंडेंस था मतलब उसकी अटेंडेंस शार्ट थी, उसने मुझे कहा नहीं लेकिन मेरे जहन में ऐसे ही ख्याल आया, मैंने कहा इसको देखूँ तो सही, तो वो देखा कि उसकी अटेंडेंस शार्ट थी यार। बहरहाल वो मैंने फिर जाके क्लास में बांट दी कैंडीज। तो कहने का मकसद ये है कि वो अगरचे इजहार नहीं भी कर रहा तो उसे आपसे कोई ना कोई काम है, ठीक है, तो वो तोहफा नहीं लेके आया। हाँ वो अलग चीज है। देखिए ना, एक ये है कि आप किसी को कोई फेवर दे रहे हैं, जैसे अभी मैंने आपको स्टूडेंट की मिसाल दी है ना, आप हदिया उससे लेके उसको कोई फेवर दे रहे हैं, वो फेवर देने की पोजीशन में भी है, उसके पास अथॉरिटी भी है। एक ये है कि हम आपस में जैसे कुरान ने अल्लाह के वसल्लम ने कहा तहादु तहाबु, एक दूसरे को हदिया दो, इससे मोहब्बत बढ़ती है, ठीक है। आप दोस्तों में देते हैं, रिलेटिव्स में देते हैं, तो आप उलमा को दे दें तो कोई हर्ज नहीं। हाँ आपने अगर उससे कोई फतवा लेने के लिए उसको दिया, ठीक है, तो फिर जारी बात है ये रिश्वत है, आप भी गुनाहगार हैं वो भी गुनाहगार है। फिर तो कुरान ने कहा ना कि बातिल तरीके से माल खाते हैं उलमा और वो कहा जो, फिर वो बातिल तरीके से माल खाते हैं। हाँ हाँ बिल्कुल आप दें ना, लेकिन हम पब्लिक की बात कर रहे हैं। ऊपर वाला अगर नीचे वालों को दे तो वो तोहफा ही है। हाँ वो तोहफा ही है, ऊपर वाला अगर नीचे वाले को दे तो वो तोहफा ही है, हाँ वो शाबाश है। हम तो बात कर रहे हैं कि नीचे वाला ऊपर वाले को क्यों दे रहे हैं किस खुशी में दे रहे हैं। अब मतलब वो गया है जो है वो हेड कांस्टेबल है अपने गांव से मुर्गे लेके आ गया है, SHO को दे रहा है, क्यों दे रहे हैं।
तो
लेकिन बहरहाल लोगों ने सही बात यही है कि रिश्वत को ना हलाल किया हुआ है, हलाल किया हुआ है, हालांकि ये सरी हराम, सरी हराम। बल्कि मैं तो कहता हूँ इसको रोकने का एक ही रास्ता है कि हमारे उलमा इज्तिहाद करें और ये कहें कि जिसने करप्शन की उसका हाथ काट दो, बस ये हाथ कटेंगे तो ये करप्शन रुकेगी इसके बगैर नहीं। सरकारी एसेट है अमलाक, हाँ नहीं, ये भी खयानत है, ये भी खयानत है, बिल्कुल खयानत है।
एक इंफॉर्मेशन मेरे पास है, मुझे पता है कि इसका
ये आप सही कह रहे जैसे वो एक साहब बता रहे थे कि ये स्टील मिल वाले यूं करते हैं कि अब कीमतें बढ़ जाएंगी अगले हफ्ते, ठीक है, तो जो लोग उनके कॉन्टैक्ट्स में है भाई माल उठा लो, अगले हफ्ते कीमतें बढ़ने वाली हैं, तो ये वो करप्शन कर रहा है, सीधी सी बात है, ठीक है, वो फायदा दे रहा है, नाजायज फेवर दे रहा है, करप्शन, क्योंकि वो सरकारी है ना सर, या तो उसका अपने अब्बे की फैक्ट्री हो ना, फिर ठीक है, जो मर्जी करे, फिर जो मर्जी करे, जिसको मर्जी कहे कि जी भाई कीमतें बढ़ने वाली हैं, जब वो सरकारी महकमे में है हाँ फिर ठीक है, फिर ले लें, फिर बोले। लेकिन हम ये कह रहे हैं कि वो जिसके पास ओहदा है ना, वो कुछ लोगों को नवाजने के लिए अपने रिश्तेदारों को, उनको फायदा ना दे।
अगर आपको करप्शन ऐसी मिल रही है बगैर पूछा, इससे बेहतर है कि आप बिल्कुल ना लेके बजाय कि आप ले लें और धीरे धीरे लेकिन
बहुत बेकार बात है। नहीं देखिए, एक अलहदा बात है, वो एक अलहदा मसला है कि जी आप मजबूर हैं, आपको अपना हक नहीं मिलता, आपका बिजली का मीटर ही नहीं लगता, ठीक है, अब देने वाले पे क्या है, वो बेचारा मजबूर है। हाँ, जो लेने वाला है वो गुनाहगार है, वो तो वाजे बात आ गई, वो जन्नत की खुशबू भी नहीं पाएगा भले जितनी मर्जी तावीलें कर ले। हाँ हाँ, लगा नहीं रहा, हाँ कि मेरी मिठाई दे, ऐसे ही है, आपकी सरकारी फाइल फंस जाती है, आपका जायज़ काम है, ठीक है, सैलरी जो है वो नहीं आ रही, ऐसे ही होते हैं सरकारी महकमों में, वो खुद रोक लेते हैं, वो जी फाइल रुकी है, ये हो गया, वो मसला हो गया, थोड़े पैसे दें तो वो फाइल फौरन, उसको चार पांव लग जाते हैं, निकल आती है वो। अब उसमें अगर कोई देने वाला है ना, तो वो इंशाल्लाह अल्लाह के यहाँ मजबूर है, क्योंकि वो कराहत से कर रहा है ना, किसको अच्छा लगता है कि मैं पैसे दे के अपना काम करूँ, किसी को भी अच्छा नहीं लगता, वो बेचारा तो अंदर गालियां दे रहा है उनको, ठीक है। हाँ, जो लेने वाला है वो रसामंदी से ले रहा है, वो खुश दिली से ले रहा है, उसकी नीयत भी शामिल है उस अमल में, तो वो गुनाहगार है, उसके लिए फिर जाहिर बात है वही दें सारी, उसके लिए वही दें। देखिए ये अजीमत है, फिर अगर कोई ऐसा करता है तो ठीक है, लेकिन उसमें अगर कोई अपने जायज हक के लिए देता है ना, देखिए आप कोर्ट कचहरी में चले जाएं, खाम खा का आपके ऊपर मुकदमा है, आप जेल चले जाएंगे, क्या करें, जेल चले भी जाएंगे, पीछे बच्चे आपके भूखे मरेंगे, तो बहुत से मसाइल जुड़े हुए हैं, हमारे यहाँ पूरा निज़ाम ऐसा है, उस निज़ाम में अगर कहीं कोई बंदा मजबूरी की वजह से दे देता है तो हम कहेंगे भाई अल्लाह ताला आपसे दरगुजर करेगा, आपसे दरगुजर करेगा। हाँ, लेना तो किसी सूरत जायज़ नहीं है, लेने वाला कहाँ से मजबूर आ गया, लेने वाले की कोई मजबूरी नहीं, ज़्यादा से ज़्यादा क्या करेंगे, आपकी ट्रांसफ़र कर देंगे ना, तबादला कर देंगे, और क्या करेंगे, तो करवा लो भाई, करवा, हाँ तो रख लें, वो जितना मर्जी आराम खाएं, बट ठीक है। बात ये सरकारी महकमे में ना निकालना आसान काम नहीं है, निकालने के लिए बहुत प्रोटोकॉल्स हैं, बहुत प्रोटोकॉल्स हैं। हाँ, वो ज़्यादा ज़्यादा तंग करने का एक तरीका, ट्रांसफ़र कर देंगे किसी ऐसे इलाके में आपको भेज दिए, बट ठीक है, फिर आप मुजाहिदा करें सरकारी। माशाल्लाह अच्छा आदमी حضرت ابو تمیمہ سے ہے قال شہدت صفوان و جندبن و اصحابہ کہ میں حضرت صفوان اور سیدنا جندب اور اسی طرح سے ان کے اور بھی ساتھی تھے وہ یوسین اور حضرت جندب جو تھے وہ ان کو اپنے دوستوں کو نصیحت کر رہے تھے فقالوا هل سمعت من رسول اللہ صلی اللہ علیہ وسلم شیئا تو دوستوں نے کہا کہ آپ اللہ کے رسول کے صحابی ہیں آپ نے کچھ اللہ کے رسول سے سنا تو ہمیں سنا دیں قال سمعت یقول تو حضرت جندب نے کہا بھائی میں نے اللہ کے رسول سے یہ سنا ہے من سمع اللہ بھی یوم القیامہ جو تو لوگوں کو سنانے کے لیے کوئی عمل کرنا چاہے گا نا تو اللہ تعالیٰ قیامت والے دن جو ہے وہ اس کی رسوائی کر دیں گے یعنی اس لیے کوئی نیک عمل کیا کہ لوگ واہ کریں تو قیامت والے دن جو ہے وہ اللہ تعالیٰ اس کو رسوا کر دیں گے یعنی اس کی واہ واہ کروا دیں گے کس نے واہ واہ کے لیے یہ کام کیا قال ومن یشاکک یشکک اللہ علیہ یوم القیامہ اور جو لوگوں کو مشقت میں ڈالے گا قیامت والے دن اللہ تعالیٰ اس کو مشقت میں ڈالے گا اس سے کیا مراد ہے اگر آپ کے پاس کوئی حکومتی عہدہ ہے نا تنگ نہ کریں بہت تنگ کرتے ہیں بہت توبہ توبہ اپنے ماتحت افسروں کو بہت تنگ کرتے ہیں خام خائی ایسے تو اب کچھ ماتحت تو ایسے ہوتے ہیں وہ ساری زندگی بےچارے گالیاں دیتے رہتے ہیں تنگی نہ کرو خام خواہ اب وہ تمہارے اس کے ماتحتی میں آ گیا ہے خام خواہ اس کو تنگ کیے جا رہے ہو کوئی غصہ اتاری جا رہے ہو یہ نہیں یعنی یہ بھی تمہاری ریسپانسبلٹی ہے تمہیں اللہ نے بڑا بنایا تم نے درگزر سے کام لینا یہ نہیں کہا میں یہ ہوں اور وہ میرے ماتحت ہے اور اس نے فلاں وقت میں یہ کیا تھا تو اب مجھے ساری زندگی اس کے ساتھ یہ کرنا ہے تو وہ پھر ساری زندگی اس کو مزہ ہی چکاتا رہتا ہے یہ سوچے سمجھے بغیر کہ اس کا مجھے اللہ کے یہاں حساب دینا اللہ نے بڑا بنایا ہے تو بڑے بننے کا تقاضا یہ ہے کہ تم درگزر سے کام لو اگر وہ ماتحت سے کوئی غلطی زیادتی بھی ہوگی درگزر کرو بس چھوڑو اب یہ رویہ کہاں ہے کہیں پہ بھی نہیں وقال ہوا اس سے نا تو وہ کہنے لگے آپ ہمیں وصیت کریں وقال ان اول ما ينتن من الانسان بطن تو انہوں نے کہا بھائی دیکھو انسان جب قبر میں رکھا جاتا ہے نا تو سب سے پہلے اس کا پیٹ خراب ہوتا ہے یعنی پیٹ پھٹتا ہے فمن استطاع لا یاکل الا طیبا فلیفعل تو اگر تمہیں استطاعت ہے نا کہ طیب کے علاوہ کچھ نہ کھاؤ بس یہ کر لو حلال کے علاوہ کچھ نہ کھاؤ حلال لقمے کے علاوہ اپنے پیٹ میں مت ڈالو فمن استطاع لا یحال بینہ وبین الجنہ بملء کفہ من دم احرقہ اور اگر تمہیں یہ استطاعت ہے نا تمہارے اور جنت کے درمیان کوئی مٹھی بھر خون جو اس نے بہایا ہو یہ بھی حائل نہ ہو فل یا فل تو یہ کر رہا یعنی دو کام ایک تو حلال اور دوسرے کسی مسلمان کا خون نہ بہا کیونکہ یہ تمہارے اور اس کے درمیان مٹھی بھر خون بھی اگر کسی مسلمان کا بہا دیا نا ناجائز تو تمہارے اور جنت کے درمیان حائل ہو جائے گا تمہیں جنت میں نہیں داخل ہونے دے قتل کرنا تو بہت بڑی بات ہے تو راوی کہتے ہیں میں نے امام بخاری سے کہا کہ کس نے یہ بات کہی کہ میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم سے سنا کہ حضرت جندب نے تو امام بخاری نے کہا حضرت جندب نے یہ بات کہی تو یہاں پہ بھی وہی بات آ گئی کہ سختی نہ کرے ایک بات تو یہ آتی حکمرانوں کے حوالے سے اپنے ماتحتوں کے ساتھ اور دوسرا یہ کہ زیادتی نہ کرے حکمرانوں کو بھی کہا گیا کہ زیادتی نہ کرے خامخواہ خون ریزی نہ کرے بہرحال یہ اب دیکھیں نا کچھ لوگ جنہوں نے کوئی توڑ پھوڑ کی ہے چلیں اس کے اوپر تو آپ لاٹھی چارج کر لیں لیکن خواہ مخواہ لوگوں کے اوپر لاٹھی چارج کرنا یہ بھی ٹھیک نہیں کہ وہ اپنی جو دونوں طرف سے اصل میں معاملات اب یہی ہیں یہاں جو ہے وہ حرمت رسول کے جو ہے وہ یہ نکلتے ہیں تو وہ اے ٹی ایم مشینیں توڑ کے لے جاتے ہیں یہاں ہوا ہے لاہور میں ہوا ہے مار روڈ گاڑیوں کو کھڑی گاڑیوں کو آگ لگا دیتے ہیں شیشے توڑ دیتے ہیں, اب درختوں کو جلا دیا جیسے ابھی میٹرو اسٹیشن جلا دیا, تو شر پسندی دونوں طرف سے ہوتی ہے, دونوں طرف سے ہوتی ہے. جب دونوں طرف سے ہو تو پھر آپ کو سائڈ پہ ہو جانا چاہیے, پھر آپ کو کوئی نہیں دینا چاہیے اپنا کہ جی میں نے اس کی سائڈ لینی ہے. دونوں ہی زیادتی کر رہے ہیں, پھر اس میں جج کرنا ہی مشکل ہو جاتا ہے, پہلے زیادتی کسی نے کی, معاملات اتنے گنجلک ہو جاتے ہیں نا. ہاں اگر ایک طرف سے زیادتی ہو تو پھر اس کی نفی کرنی چاہیے, وہ چاہے عوام کی طرف سے ہو کہ املاک کو نقصان پہنچایا ہے, پیسفل نہیں رہے احتجاج میں, احتجاج ان کا حق ہے لیکن دہری بات ہے املاک کو نقصان پہنچانا یہ تو ان کا رائٹ نہیں, اور حکمرانوں کو بھی یہ حق حاصل نہیں ہے کہ خواہ مخواہ تشدد کریں. حضرت انس بن مالک سے ہے, قال بینما انا والنبی صلی اللہ علیہ وسلم خارجان من المسجد, کہ میں اور اللہ کے نبی صلی اللہ علیہ وسلم مسجد سے نکل رہے تھے, فلقینا رجل عند سدۃ المسجد, تو ایک آدمی ہمیں ملا مسجد کے دروازے پہ, فقال یا رسول اللہ متى الساعة, تو اس نے کہا اللہ کے رسول قیامت کب آئے گی, قال النبی صلی اللہ علیہ وسلم, تو اللہ کے نبی صلی اللہ علیہ وسلم فرمائے ما اعددت لها, تیاری کیا کی ہے تم نے قیامت کے لیے, فکان الرجل استکان, بندہ جیسے اسے چپی لگ گئی خاموش ہو گیا, ثم قال یا رسول اللہ, پھر تھوڑی دیر بعد کہنے لگا اللہ کے رسول, ما اعددت لها کبیر صیام ولا صلاۃ ولا صدقہ, صحیح بات تو یہ کہ میں نے کوئی بڑی تیاری نہیں کی قیامت کی, نہ میرے کوئی خاص روزے ہیں, نہ نمازیں ہیں, نہ صدقات ہیں, ولکنی احب اللہ ورسولا, لیکن میں اللہ اور اس کے رسول سے محبت رکھتا ہوں, قال انت ما من احببت, تو آپ نے فرمایا تو اس کے ساتھ ہوگا قیامت والے دن جس سے تجھے محبت ہے. باب القضاء والفتیہ فی الطریق, ٹھیک ہے, رستے میں چلتے چلتے فتویٰ دینا یا فیصلہ کرنا, اس کا جواز ہے کہ نہیں, یعنی قاضی کیا کورٹ میں بیٹھ کے ججمنٹ پاس کر سکتا ہے یا رستے میں بھی کر سکتا ہے, یہ یا مفتی صاحب اپنے دارالافتاء میں فتویٰ دے سکتے ہیں یا چلتے چلتے, تو یہاں سے امام بخاری نے جواز نکالا ہے کہ نہیں کیا جا سکتا ہے چلتے چلتے, جیسے کہتے ہیں نا وقضا یحییٰ بن یعمر فی الطریق وقضا شعبی علی باب داری, یحییٰ بن یعمر نے رستے میں فیصلہ کیا, یہ قاضی تھے, اور امام شعبی نے جو ہے وہ اپنے گھر کے دروازے پہ جو ہے وہ فتویٰ دیا. ہاں ضروری نہیں کرسی پہ بیٹھے, ہاں جب اس کے پاس وہ جو ہے نا وہ اختلاف آ گیا تو وہ جیسے وہ انہوں نے کہا نا کہ حضرت انس بن مالک کہتے ہیں کہ میں اور اللہ کے نبی صلی اللہ علیہ وسلم مسجد سے نکل رہے تھے, تو ہمیں ایک آدمی مسجد کے دروازے پہ ملا, تو آپ صلی اللہ علیہ وسلم نے اس کو وہیں پہ جو ہے وہ جواب دے دیا, چلتے راستے میں فیصلہ کیا جا سکتا ہے, ٹھیک ہے, مطلب یہ نہ ہو کہ قاضی نے اگر راستے میں فیصلہ کیا نا تو بعد میں کوئی فریق یہ اعتراض نہ کرے کہ جی یہ تو چلتے چلتے فیصلہ ہوا, جلدی میں ہوا, عجلت میں ہوا, یہ قابل قبول نہیں ہے, دوبارہ ہونا چاہیے, نہیں وہ یہ کہہ رہے ہیں کہ نہیں وہ نافذ ہو, اگر ایسا ہو گیا تو وہ نافذ ہو گیا. ہاں بڑی عدالت میں ہو سکتا, بڑی عدالت. ہر ثابت بنانی سے ہے, وہ کہتے ہیں میں نے انس بن مالک سے سنا, وہ یہ کہہ رہے تھے لِامرأتی من اہلی, اپنے خاندان کی ایک عورت سے, تعرفین فلانا, فلان کو تم جانتی ہو, قالت نعم, اس نے کہا ہاں, قال فإن النبی صلی اللہ علیہ وسلم مر بها وہی تبکی عند قبر, کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جو ہے وہ آپ کا گزر ہوا, وہ خاتون جو ہے نا حضرت انس بن مالک نے اپنے گھر کی کسی خاتون کو کہا کہ فلاں عورت کو جانتی ہے, تو اس نے کہا, تو پھر حضرت انس بن مالک نے کہا کہ آپ صلی اللہ علیہ وسلم ایک قبر سے گزرے اور وہ وہاں بیٹھی رو رہی تھی, اس کا بیٹا فوت ہو گیا تھا, فقال اتق اللہ واصبری, تو آپ صلی اللہ علیہ وسلم نے اس خاتون کو کہا کہ اللہ سے ڈرو اور صبر کرو, فقالت الیک انی, تو اس نے آپ صلی اللہ علیہ وسلم کو کہا, پہچانتی نہیں تھی کہ مجھ سے دور رہیں, فَإِنَّكَ خِلْمٌ مِّن مُّصِيبَتِي, کیونکہ میری مصیبت آپ پہ نہیں اتری, میری جیسی مصیبت آپ پہ نہیں, مطلب میرا تو بیٹا فوت ہوا نا, کہنے کا مقصد یہ تھا کہ اگر آپ کا فوت ہوا ہوتا تو پتہ چلتا کہ کتنی تکلیف ہوتی, اس طرح کی بات اس نے کی, قال فجاوزا, تو آپ صلی اللہ علیہ وسلم نے اس سے درگزر کی, آگے چل پڑے, کہ مطلب یہ ابھی حواسوں میں نہیں, मतलब वो बहन कर रही थी ना, ऊंचा ऊंचा कब्र पे बैठी रो रही थी, आसलम ने उससे मना किया कि बीबी मतलब सब्र करो, फायदा नहीं है इससे, तुम्हारा कोई गम हल्का नहीं हो जाएगा, रोने में कोई हर्ज नहीं है, लेकिन चीखो पुकार को पसंद नहीं किया जाए। फजावजा ममदा फमर्रा बिहा रजुल, तो एक आदमी जो है वो इस खातून के पास से गुजरा, फकाला मा काला लकी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो उस आदमी ने उससे पूछा कि हो सकता है ये हजरत अनस बिन मालिक ही हो, क्योंकि वही कह रहे हैं ना फलानी औरत, वो आप सलम के खादिम भी थे ना, हर वक्त आप सलम के साथ रहते थे, तो तुम्हें अल्लाह के रसूल ने क्या कहा है, उस आदमी ने पूछा। तो कालत मा अरफ्तु, तो वो कहने लगी कि मैं तो नहीं पहचानती थी अल्लाह के रसूल है। काला इन्नहु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो हजरत अनस ने कहा नहीं ये अल्लाह के रसूल थे। काला फजाअत इला बाबी, तो वो फिर दौड़ती हुई आप सलम के दरवाजे पे, फलम तजिद अलैहि बवाबा, और उसने आप सलम के दरवाजे पे कोई दरबान नहीं पाया। ये असल में वो बाब है, ठीक है, ऊपर जो इमाम बुखारी ने बांधा है, मा दुकिरा अन्न नबी सल्लम लम यकुल लहू बवाब, कि रसूल सल्लम का कोई दरबान नहीं था। इमाम बुखारी इससे क्या निकालना चाह रहे हैं, हुक्मरान तक हमेशा जो है वो अवाम की एक्सेस हो, कोई दरबान मुकर्रर ना करे, दरमियान में रुकावटें ना रखे। फकालत या रसूल सल्लम वल्लाह मा अरफ्तु का, उसने कहा अल्लाह के रसूल मैंने आपको पहचाना नहीं। फकाल नबी सल्लम इन सब्र इंद अव्वल सदमा, देखो सब्र तो वो है कि जब पहली मर्तबा ना इंसान को तकलीफ पहुंचती है तो उस वक्त जो सब्र कर ले, बाद में तो सब्र सबको आ ही जाता है, माँ कितना रो लेगी, एक साल दो साल बाद में तो उसने खामोश होना ही है ना। तो सब्र क्या है, फौरी रिएक्शन तुम्हारा क्या है आजमाइश के ऊपर, उस वक्त का सब्र, बाद का सब्र तो सबको आ जाता है। तो यहाँ बेसिकली ये इस्तदलाल किया इमाम बुखारी ने, लेकिन बहरहाल इसमें आगे भी वो हदीसें लेके आए हैं कि बवाब जो है ना उसका जवाज भी है। जवाज तब है कि जब मतलब हुक्मरान को अजियत पहुंचने का अंदेशा हो, ठीक है, जैसे वो आगे हदीस लेके आए ना हजरत अमीर मुआविया के हवाले से रदी अल्लाह, कि मेरे ख्याल में अगली अगर हदीस है तो उसको करके मुकम्मल कर लेते हैं, ये बात मुकम्मल हो गई।
सर इसके पीछे का आप चार कदम बाब में बांधे सबब में बांधे तकलीफ में सबब करना वो है जो फौरन किया जाए, शायद ये बात भी हो सकती है।
हाँ बिल्कुल बिल्कुल ऐसी है, और इमाम बुखारी यही करते हैं, एक ही हदीस मुख्तलिफ अबाब में ले आते हैं, चार चार जगह ले आते हैं। हाँ बाद में हुआ, बिल्कुल बिल्कुल सही,
ये
बाप भी बन
सकता
है, ये बाप भी बन सकता, सही कह रहे, असल बात हुई,
सही कह रहे, असल बात
नहीं नहीं ऐसा ही ऐसा ही,
मुकर्रर
हदीसें इसीलिए आई हैं कि वो मुख्तलिफ अबवाब में लेके आए, मुख्तलिफ मसले उन्होंने साबित किए ना, चलें जी, फिर मेरे ख्याल में काफ़ी है इंशाल्लाह, नेक्स्ट फिर इसको आगे लेके चलते हैं।